तो ये अदल का साथ हुक्म देना बहुत काबिल गौर चीज़ है। अदल इंसाफ ये आम लफ्ज़ है उर्दू में भी। व अक्सतु, बल्कि सिर्फ अदल की बात ही नहीं, ठीक ठीक इंसाफ से काम लो। ये गालबन पहले लफ्ज़ आ चुके हैं, अदल और किस्त दो लफ्ज़ हैं। अदल या अदल का एक माना होता है अदल करना, इंसाफ करना, और अदल का बुनियादी माना होता है बिल्कुल एतदाल का लफ्ज़, इसी से निकला है, जैसे तराजू का पलड़ा उधर का और उधर का एक जैसा रहे, ठीक दरमियान में रखना। इंसाफ के मैंने निस्फ निस्फ कर देना होता है, वही बात होती है। इंसाफ के मैंने बुनियादी हैं किसी चीज़ को ठीक दरमियान से दो हिस्सों में कर देना, और अदल के मैंने हैं दो चीज़ों को बिल्कुल बराबर करना। इसीलिए शिरक करना के मानों में भी अदल का लफ्ज़ कुरान में आया है, वह हम रब हम या अदल, वो अपने रब के बराबर बनाते हैं बाज को। तो और किस्त कसत यक्स, तो इसके इस मुजर्रद में तो माना होते हैं जुल्म करना और गुनाह करना, अजीब बात है। और उससे इसम फ़ायल कुरान करीम में आया है अमल कासितून फ़कानू लजहन्नम महतबा, जो कासित होंगे वो जहन्नम का ईंधन होंगे। तो कासित के मैंने तो उल्टा जालिम के हैं, लेकिन ये बाब इफ़ाल से आए तो इसके मैंने होते हैं ठीक ठीक इंसाफ करना। अक्सत युक्सितु, जिससे ये फ़ेल अम्र है, व अक्सितु और किस्त से काम लो। इन्होंने तर्जमा यही किया है, अदल का वो बराबर वाला लफ्ज़ ले लिया है, उनमें मिलाप करा दो, उनमें बराबर, वो बराबर वाला लफ्ज़ अदल में। आगे फरमाया वह अक्सतु इंसाफ करो। हकीकत यह है कि किस्त में अदल से ज़्यादा का मफहूम है। मैं इसका तर्जमा इसीलिए जो डिक्शनरी में देखा उससे मफहूम ये बनता है, ठीक ठीक अदल। और इसके लिए जहाँ तक मैंने पढ़ा है गालबन अंग्रेजी में दो लफ्ज़ हैं, जस्टिस और इक्विटी। उर्दू में कोई ऐसा लफ्ज़ नहीं मिलता जो इस फर्क को वाज़े करे कि अदल और किस्त में क्या फ़र्क है। किस्त यह है, अदल तो यह है कि मसलन आपको 100 रुपए मिले कि इन 5 आदमियों में तकसीम कर दो, आपने 20-20 दे दिए, ये अदल है। किस्त यह है जो कि बड़ी ख़तरनाक चीज़ भी हो सकती है, किसी को इख्तियार दिया जाए कि भाई इन 5 में से इसको ज़्यादा ज़रूरत है इसको 100 दे दो, इसको थोड़ी ज़रूरत है इसको 10 भी काफ़ी हो रहेंगे। अब ये बज़ाहिर में इंसाफ़ी की तकसीम है, लेकिन ये कि हकीकतन ज़रूरत को देखा जाए तो फिर तो वो एक आदमी ज़्यादा मुस्तहिक है, उसने हकीकत को देखा, ये किस्त होगा। इसी तरह से वो बीवियों के बारे में है कि एक बीवी को भी मसलन 1000 रुपए महीना दे, दूसरी को भी हो सकता है कि एक की ना कोई औलाद हो ना कुछ, उसके अखराजात ही ना, और दूसरी के 3 बच्चे हों या बच्ची हों और उसके अखराजात ज़्यादा हो, तो इस मामले में भी किस्त यह होगा कि जिसकी जितनी ज़रूरत है वो दी जाए। यह बात बड़ी मुश्किल होती है, क्योंकि अब यह हमारी ज़कात कमेटियाँ, इनको अगर ये हुक्म दिया जाए कि जो ज़्यादा हकदार है उसको दो तो सारा अपने भांजों में ही तकसीम कर देंगे, और गवर्नमेंट की मजबूरी है, गवर्नमेंट नेकी कर ही नहीं सकती, उसकी मजबूरी होती है कि वो कागजात और कार्रवाई के चक्कर में पड़ती है। वो तो कहेंगे जी 1000 रुपया गया गांव में, ज़कात कमेटी को मिला है, तुम्हारी फरिश्त क्या है मुस्तहकीन की, जी ये 40 आदमी, लिहाजा 40 में बराबर तकसीम करो। वो ये नहीं देखेंगे कि इसको ज़्यादा ज़रूरत थी इसको कम ज़रूरत थी। जाती सी बात है, मैं अपने गाँव में कभी जाता हूँ और हमारी कोई ज़्यादा नहीं ज़कात होती, लेकिन वहाँ यह क्या सारे आदमियों का पता है, तो वहाँ मैं जाके अमूमन दिया करता हूँ। और मैंने एक दफ़ा शुरू में गया, ज़कात कमेटियाँ बनी थी, तो मैंने वो इमाम मस्जिद सेक्रेटरी है, मैंने उनसे पूछा भाई फ़रिस्त दिखाओ तुमने किन किन का नाम लिखा। खैर उसने 30-40 आदमियों के नाम एक फ़रिस्त बनाई हुई थी, सबको हम जानते थे, मैंने कहा यह है तो ठीक आ गया इसमें, लेकिन ये कि वो 40 देते हैं और आदमी को 500 की ज़रूरत है। और फिर वहाँ वो आदमी भी होते हैं कि हमने एक साल जा कर 300 मसलन उसे दिया, वो गरीब आदमी था, एक उसकी बेटी थी, वो एक कट्टी पाल रहा था, मैं दूसरे साल गया उसकी कट्टी भैंस बन चुकी थी, उसने बेच दी थी या दूध बेचता था, उसने कहा अब मुझे कोई ज़रूरत नहीं किसी यानी इमदाद की। तो ये किस्त होता है, इसके लिए अंग्रेज़ी में लफ्ज़ गालबन इक्विटी है, मैं तर्जमा करता हूँ ठीक ठीक अदल। तो वरना अदल और इंसाफ एक ही हो तो ये दो अलग हुक्म है ना, कि अदल के साथ उनमें सुलू कराओ और फिर मजीद किस्त से भी काम लो, तो वो ठीक ठीक अदल होना चाहिए। वो जो आदमी कर रहा होगा काम वो दोनों के नुकसानात का अंदाज़ा लगाएगा, इसको कंपनसेशन हो इसके ये है, वो किस्त में आती हैं चीज़ें। आगे फरमाया इन अल्लाह युहिब्बुल मुक्सितीन, یہ قرآن کریم میں دو تین جگہ یہ لفظ آیا، یہی آیت، اتنا ہی ٹکڑا، ان اللہ یحب المقسطین. نبی کریم صلی اللہ علیہ وآلہ وسلم کے ایک جگہ یہود کے درمیان فیصلہ کرنے کے لیے یہی لفظ آیا ہے، فَإِذَا حَكَمْتَ فَحْكُمْ بَيْنَهُمَا بِالْقِسْطِ اِنَّ اللَّهَ يُحِبُّ الْمُقْسِطِينَ. ایسے ہی الفاظ ہے وہاں. اللہ مقسطوں کو پسند کرتا ہے. مقسط آپ جانتے ہیں، اقسط یقسطوں کا اسم فاعل ہے، مقسطن، مقسطون، مقسطین اس کی جمع سالم ہے، اور یہاں نصب میں ہے یحب کے مفعول بھی ہونے کی وجہ سے. بے شک اللہ تعالیٰ محبت کرتا ہے. احب یحب بھی آپ پڑھ چکے ہیں ہے بے مادہ سے. عجیب بات ہے ویسے یہ کہ احب یحب پیار کرنا کے معنوں میں استعمال ہوتا ہے، لیکن اس میں مفعول اس کا مجرد سے استعمال ہوتا ہے. حب یحب غالباً اس کا مجرد ہوتا ہے، اس کے معنی بھی پیار کرنا ہی ہوتے ہیں، لیکن وہ فعل نہیں استعمال ہوتا. فعل زیادہ یہی استعمال ہوتا ہے، احب یحب. لیکن محبت کرنے والے کا اسم فاعل تو اسی سے بنے گا، محبن، محببن، وہ بھی استعمال ہوتا ہے. اور اسم مفعول ہونا چاہیے محبن، محبن کم استعمال ہوتا ہے. درست ہے، اپنے کنسٹرکشن کے لحاظ سے لفظ غلط نہیں ہے، لیکن وہاں ثلاثی کا اسم مفعول محبوب وہ زیادہ استعمال ہوتا ہے، یہ نہیں استعمال ہوتا. اسی طرح سے احب یحب کا مصدر ہونا چاہیے احباب، یہ بھی کم استعمال ہوتا ہے، یہ نہ استعمال ہونے کے برابر ہے. مصدر ثلاثی کا ہی استعمال ہوتا ہے، مجرد کا، محبت. خود قرآن میں آیا ہے وَأَلْقَيْتُ عَلَيْكَ مَحَبَّةً مِّنِّي. تو یہ عربوں کے یوزج کی بات ہوتی ہے. یہ یحبوں میں بات تھی، احب یحبو، مقسطین، اقسط یقسطوں سے اسم فاعل ہے، صحیح صحیح انصاف کرنے والے. بے شک اللہ کو خوش آتے ہیں، خوش آنا اب شاید پرانا اردو محاورہ ہو، اللہ کو اچھے لگتے ہیں، اللہ محبت کرتا ہے، اللہ پسند کرتا ہے، اللہ تعالی پسند کرتا ہے ٹھیک ٹھیک انصاف کرنے والوں کو. یہ بہت اہم حکم ہے قومی سطح پہ، بین الاسلامی سطح پہ اس کے کوئی ظہور ہونا چاہیے تھا، لیکن نہیں ہوتا، ہمارے ہاں اور مسئلتیں آتی ہیں. انما المؤمنون اخوۃ. بات یہ ہے کہ یہ وہی انما ہے جس میں ما کافہ لگا ہوا ہے. بے شک سے ترجمہ شروع کر دیں کوئی حرج نہیں، کیونکہ ماں کا کوئی ترجمہ نہیں ہوگا. اور چاہیں تو بات اتنی ہی ہے کہ حقیقت تو بس یہ ہے کہ المومنون، یہ پھر آگے مبتدا ہے جو جس پر انہ کا کوئی اثر نہیں ہوا، کیونکہ ماں نے روک دیا انہ کا اثر اصل. تو مومن لوگ جو ہیں، اہل ایمان اسم فاعل ہے، اخوتن بھائی ہیں، یہ خبر ہے، اخن کی جمع ہے اخوتن، نکرہ ہے، رفع میں ہے، خبر کا جو طریقہ ہوتا ہے. اخن کی جمع دو آتی ہیں عربی میں، اور دونوں قرآن کریم میں استعمال ہوئی ہیں، اخوانن اور اخوتن. اخوتن چھوٹی تے سے لکھا جاتا ہے، اخوانن، 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 وہ بھی مورب ہے، یہ بھی مورب ہے. بعض حضرات کہتے ہیں کہ اس میں فرق یہ ہے کہ اخوتن حقیقی بھائیوں کو کہتے ہیں، ماں کی طرف سے، باپ کی طرف سے، یا دونوں کی طرف سے. قرآن کریم میں میراث کی آیتوں کے سلسلے میں یہ اخوتن کا لفظ اسی طرح استعمال ہوا ہے. اور جو محبت اور دوستی کا بھائی چارہ ہو، اس کی جمع ہوتی ہے اخوان. فَأَصْبَحْتُمْ بِنِعْمَتِهِ اِخْوَانًا، کہ تم دشمن تھے پہلے اور اب اللہ کی مہربانی یہ ہوئی کہ تم دوست بن گئے، بھائی ہو گئے، تم دوست، دشمنی ختم ہوئی، وہاں اخوان کا لفظ آیا. تو یہاں مومن تو بھائی ہیں، اور حالانکہ سارے ماں باپ کی طرف سے بھائی نہیں ہیں. اگر یہاں لفظ آتا ہے انما المومنون اخوانن تو ٹھیک ہے، درست ہوتا، کیونکہ تعلق ماں باپ والا نہیں، کسی اور تعلق کا بھائی چارہ ہے جسے اخوت کہتے ہیں. لیکن قرآن کریم نے عجیب بات ہے لفظ وہی استعمال کیا ہے کہ مومن تو گویا کہ حقیقی بھائی ہیں. فَأَصْلِحُوا بَيْنَ أَخَوَيْكُمْ، پس تم صلح کرایا کرو. کرو اس لیے ترجمہ کر رہے ہیں کہ عربی میں یہ سینس یہاں موجود ہے کہ گویا کہ یہ ایک دفعہ کام کرنے کا نہیں، جہاں بھی ضرورت ہو کراتے رہو، کرتے رہو، کرا دیا کرو. یوں اس حکم کا جو دوام ہے کہ ہمیشہ یہ کام کرنا چاہیے، اس کا تقاضا اردو میں یہ چاہتا ہے کہ کرا دیا کرو، کراتے رہو، یوں کر لیں، ورنہ تو ترجمہ کرا دو بس. بین اخویکم، اپنے دو بھائیوں کے درمیان، بین ظرف اس کا مضاف الیہ ہے اخوین، دو بھائی، اخن کا تثنیہ اخوان اخوین ہوتا ہے، تو بین اخوین دو بھائیوں کے درمیان، اور پھر اخوین کا نون گر گیا آگے مضاف ہونے کی وجہ سے، اور یوں لفظ بنا بین اخویکم، تمہارے دو بھائیوں کے درمیان، اپنے دو بھائیوں کے درمیان۔ یہاں بین ریپیٹ نہیں ہوا، اصل میں تھا بین اخن و بین اخن، بھائی اور بھائی کے درمیان، بین ہر دفعہ ریپیٹ نہیں ہوتا، بعض دفعہ ایک دفعہ ہی آتا ہے، تو یہاں بھی ایک دفعہ آیا ہے، اپنے دونوں بھائیوں کے درمیان صلح کرا دیا کرو، یعنی جو بھی تمہارے دو بھائی اس قسم کی کسی بات کا شکار ہو رہے ہیں۔ واتقوا اللہ، اور اللہ کی نافرمانی سے بچتے رہو، صلح کرانے میں کوئی فساد ہی ڈالے، جیسے وہ منافقوں کا سورت البقرہ میں آیا ہے کہ انہیں کہا جاتا ہے لا تفسدوا فی الارض قالوا انما نحن مسلمون، انہیں کہا جاتا ہے زمین میں گڑبڑ نہ کرو، کہتے ہیں جناب ہمارا تو کام اصلاح کرانا ہی ہے، سیاستدانوں کی طرح اصلاح کرائی جائے، پھر آدمی اپنا لوچ ضرور تلتا ہے، اس میں صلح نہیں کراتا۔ تو تم ان کے درمیان صلح بھی کرایا کرو، لیکن ما صلح کے چودھری نہ بنو، ظاہری طور پر اللہ کا ڈر بھی تمہارے دل میں ہونا چاہیے۔ لعلکم ترحمون، شاید کہ تم پر رحم کیا جائے، لعل آپ پڑھ چکے ہیں، حرف مشبہ بالفعل ہے، کم اس کا اسماء ضمیر، ترحمون رحم یرحم و رحم کرنا، اس کا اردو میں ترجمہ رحم ہی سے کرتے ہیں، اردو والے کہتے ہیں کہ ہے یہ جو ہوتی ہے جسے ہائے ہوتی کہتے ہیں، اردو کا تلفظ اس میں زبر اس سے پہلے آئے تو وہ کچھ اے کی طرح کرتے ہیں، یہ خاص ہندوستانی لہجہ ہے، بعض اردو سپیکنگ استادوں سے سنا کہ وہ کہتا ہے عربی میں تو سیدھا ہے احمد صحرا، اور رے پر زبر ہوگی اور آگے رحمن رحمن، یوں کہیں گے، لیکن اردو والے بولتے ہیں احمد سہرا محمود، اس طرح سے وہ رحم ہمارے ہاں وہ لفظ جاری ہو گیا ہے عام طور پر۔ یہ کسی استاد سے سنا تھا کہ اردو کا یہ قاعدہ ہے کہ ہائے ہوتی سے پہلے زبر آئے تو اس کو اس طرح پڑھا کرو، محمود احمد وغیرہ۔ بہرحال یہ لکھنؤ دلی کا لہجہ ہے، انہوں نے اپنا لیا، تو انہوں نے کہا کہ پھر اردو تو صحیح یہی ہے، عربی میں تو یہ نہیں ہے، یہ آواز نہیں ہوتی۔ ترحمون فعل مجہول ہے، تم پر رحم کیا جائے گا، تم پر رحم کیا جاتا ہے، تو شاید تم پر رحم کیا جائے، یعنی اللہ تم پر رحمت کر دے اور تمہیں معاف کر دے۔ یا ترحمون میں بھی بہت سے معنی ہیں، تمہارے باہمی چیزوں کا کوئی بڑا نقصان نہ نکلے، لڑائی جھگڑے کا وغیرہ۔ یا ایھا الذین آمنوا، اے ایمان والو، لا یسخر قوم من قوم، ساخر یسخر سامع یسما سے آتا ہے، اور اس کا معنی ہوتا ہے کسی کا مذاق اڑانا، اور اس کے ساتھ لازمن من کا صلہ آتا ہے، یوں نہیں کہتے عربی میں ساخرہ ہو، بلکہ کہتے ساخرہ من ہو۔ یہ کیا سستی چھا گئی یار، لسی پی کے آتے ہو، کیا کرتے ہو خدا جانتا، ہاں جی، ساخرہ من ہو، اس سے اس کا مذاق اڑایا، یوں کہتے ہیں، اس سے تمسخر کیا۔ اب مزے کی بات یہ ہے کہ اس سین خے رے سے ایک الٹا سا ورب، وہ اصل میں ربائی ملحق قسم کا ہو جاتا ہے، وہ بنا لیتے ہیں، تمسخرا یا تمسخر، حالانکہ تمسخرا تو بننا چاہیے میم سین خے رے مادہ ہو، تو سین خے رے سے تو نہیں بن سکتا، لیکن ہے، استعمال ہوتا ہے۔ یہ آپ کی کتاب میں نہیں آیا، کچھ 15 وزن ہیں ربائی ثلاثی مزید فی کے اور ربائی مزید فی کے، کہ ثلاثی سے ان وزنوں پہ لفظ بنا مصدر بنا لیے جاتے ہیں، 15 اگر وہ گنے جائیں تو یہ آپ کے جو 10 اور 6 16 آپ نے پڑھے ہیں نا، 16 اور 15 یہ 30 سے زیادہ ہو جاتے ہیں اصل، وہ پھر ان کو ابواب شمار کرتے ہیں، لیکن بعض گرامر والے کہتے ہیں کہ نہیں، وہ کوئی الگ باب نہیں ہوتا، وہ اسی میں تھوڑا سا رد و بدل کر کے وہ ربائی کی طرح یا مزید فی کی طرح ورب بنا لیا جاتا ہے۔ اب تمسخرہ کا اصل وزن تو بنتا تھا فعلالہ، جو کہ دہراجہ اور تدہراجہ میں آپ نے پڑھا ہے، لیکن مادہ اس کا یہی ہے، वो उस तरह वर्ब बना लिया गया तो वो अलग एक 15 के करीब हैं, लफ्जी थोड़े से हैं, हर एक में शायद दो एक लफ्जी आते हो, लेकिन ग्रामर वालों ने उनको भी छांट के अलग कर दिया। तो अजीब बात है कि वो इतना जो मुश्किल लफ्ज है जो मुलहक व रुबाई वगैरह का था वो उर्दू में आम इस्तेमाल होता है, तमस्खर करना यानी मजाक उड़ाना के लिए मुश्किल अरबी लफ्ज हमें इस्तेमाल करते हैं, तो इसलिए तर्जमा इन्होंने किया है ठट्ठा ना करें, मजाक ना उड़ाएं, ठट्ठा ना करें, तमस्खर ना करें। और इसमें यह होता है कि किसी के बारे में अपने कौल या फेल से अपनी उसके बारे में हकारत का इजहार होता है असल में ठट्ठा करने में या मजाक उड़ाना, मजाक करना नहीं, मजाक उड़ाना जिसे कहते हैं। तो यहां ला यस्खर फेले नहीं है गायब का सेगा, देखिए ना मुखातिब होता तो होता ला तस्खरू, यही होना चाहिए था ना, यहां है ला यस्खर, तो जजम आई है ला नहीं का आया है, चाहिए कि वो मजाक ना उड़ाए। अब चाहिए कि वो मजाक ना उड़ाए, यस्खर की जमीर फाइल हुआ है लेकिन आगे फाइल आ गया है, ला यस्खर कौम, कोई कौम मजाक ना उड़ाए, कोई कौम ठट्ठा ना करे, कौम मैंने लोग होता है, ठट्ठा ना करे एक लोग दूसरों से। इन्होंने कौम का तर्जमा लोग ही किया है, हम कौम के बारे में बता चुके हैं, वैसे तो मादा हुई है काम यकूम वाला, लेकिन कौम जिसकी जमा अकवामन भी अरबी में आती है, ये लफ्ज बुनियादी तौर पर 3 से 10 मर्दों तक बोला जाता है, चुनाचे इस आयत में यही इस्तेमाल हुआ है, आगे औरतों का जिक्र आएगा कौम से अलग, गोया कि औरतें कौम में शामिल नहीं हैं, अलग अलग दो लफ्ज आए हैं, और वैसे भी मुजक्कर के लिए भी अलग हुक्म है, मुअन्नस के लिए भी, अगरचे मुजक्कर का आम हुक्म हो तो वह दोनों के लिए होता है, लेकिन यहां कुरान करीम ने मर्दों के लिए अलग औरतों के लिए अलग बात की है कि दोनों इस कमजोरी का शिकार हो जाते हैं जिससे मना किया जा रहा है, शायद यही वजह है। तो कौम उनका तर्जमा आप लोग कर सकते हैं, कुछ लोग मर्दों का कोई ग्रोह यूं कर लें, मर्दों का एक ग्रोह मत मजाक उड़ाए मिन कौम इन दूसरे मर्दों के ग्रोह का, ये मिन वो है जो साखिरा के बाद सिला आता है, यानी साखिरा मिन कौम इन, मजाक ना उड़ाए, अगर ये ना होता तो फिर होता लाज असखर कौमन कौमन, फिर तो मनसूब होता ना, तो साखिरा के बाद मिन का सिला जरूर आता है। चाहिए कि कोई मर्दों का ग्रोह मत मजाक उड़ाए, ना मजाक उड़ाए मर्दों के किसी द्रोह किसी दूसरे ग्रोह का, दोनों नकरा आए हैं ना, कौम उन एक ग्रोह किसी दूसरे ग्रोह का, तो कुछ मर्द मर्दों का कोई ग्रोह मर्दों के किसी ग्रोह का मजाक ना उड़ाए, उसको मजाक का निशाना ना बनाए। अब इसमें वाहिद क्यों नहीं आया, ये तो तफसीर की बातें हैं, डॉक्टर असरार साहब भी बेहतर इस पर बात कर सकते हैं, लेकिन यूं क्यों नहीं कहा कि ला यस्खर अहदुकुम मिन अहदिन, तुम में से कोई किसी का मजाक ना उड़ाए, ये ग्रुप की क्यों बात की है, शायद इसमें वो जो ऊपर लड़ाई वगैरह की बात हुई फिर ग्रुप बन के एक जमात दूसरे पर कीचड़ उछालती है, फिर एक शख्स की बात नहीं रह जाती और चीजें भी हो जाती है, तो शायद ये इज्तिमाई जिंदगी के अहकाम है इसलिए इस तरह से आया हुक्म, अल्लाह बेहतर जानता है। बहरहाल कुरान करीम का जो लफ्ज़ों का सिलेक्शन होता है ना उसमें भी कोई हिकमत ज़रूर होती है, इसको पा लेना अल्लाह ताला बाज़ को सलाहियत देता है, उनका जहन उधर चला जाता है, बाज़ हमारे जैसे कौन जहन होते हैं कि कहते हैं चलो यार ग्रामर ही आ जाए तब भी बड़ी बात है, वो बातें तो उन पर छोड़ दें, लेकिन कोई वजह है कि यूं नहीं कहा तुम में से कोई किसी दूसरे का मजाक ना उड़ाए, बल्कि कहा तुम में से कोई ग्रोह दूसरे ग्रोह का ग्रुप कोई किसी ग्रुप का मजाक ना उड़ाए मर्दों का। असा अन यकूनू खैरम मिन्हुम, उम्मीद है कि असा फ़ेल मुकारब है, अफ़ाल मुकारबा आपने पढ़े हैं, इसके बाद एक अन आता है और मुज़ारे में उसका जो है वो आगे जवाब आता है। असा अन, असा वो फेल है जिसे फेल जामिद कहते हैं, इसकी माजी की तो गर्दान हो सकती है, असा असया असो असत असता असैना और फिर आगे असै तो असैना तक चलती है, माजी की गर्दान ऐसी होती है, मुजारे वगैरह का कोई इस्तेमाल नहीं होता, न फेल अम्र न फेल नहीं न कुछ, सिर्फ माजी माजी है। तो तुम ये करने लगे हो मसलन कहें असै तुम, बोल लेते हैं इस तरह से शायद अनकरीब तुम ये काम करोगे, तो यहां ऐसा आया है, करीब है कि अं यकूनू के हों वे, कान यकूनो से यकून, अन की वजह से नून गिरा, के हों वे वो। अब इसमें जो आगे है खैरन, वो तो यकूनों की खबर है नसब में, उसका फाइल बल्कि जिसे इस्म कहते हैं काना का हुम, वो यकूनों में मौजूद है। इसलिए हम तर्जमा करेंगे असा यकूनू, उम्मीद है कि करीब है कि वो होंगे खैरन, ज्यादा बेहतर। खैरन मुजक्कर मुअन्नस वाहिद तस्निया जमा सब के लिए इस्तेमाल होता है। ये औरत उससे बेहतर है खैरों नहीं कहेंगे, ये औरतें उनसे बेहतर है खैरों नहीं कहेंगे, मर्दों के लिए कहें खैरों नहीं कहते हैं। तो वह खैरुम मिन हो वह हम खैरुम मिन हम ही या खैरुम मिन हो ना, खैर का लफ्ज वही रहता है, अफल व तफजील है। इसमें मुजक्कर मुअन्नस के लिए अलग लफ्ज कोई नहीं आता, वैसे खैर मैंने भलाई भी होता है और मैंने भी होते हैं, लेकिन यहां अफल व तफजील के मानों में आया, इसीलिए आगे मिन लगा हुआ है। अफल व तफजील का एक इस्तेमाल है ना, मिन लगा के करते हैं दो का मुकाबला करना हो तो खैर हम मिन हम, यानी ये इबारत है हम खैर हम मिन हम, वो उनसे ज्यादा अच्छे हैं। तो असा अन यकूनू, हो सकता है कि वो हों ज्यादा बेहतर, मिन हम उनसे। अब रह गई ये जमीर यकूनू का हम और मिन हम का हम किस किस के लिए, इबारत से समझने वाला समझ जाता है कि यकूनू से मुराद वो है जिनका मजाक उड़ाया जा रहा है, और मिन हम की जमीर उनके लिए जो मजाक उड़ा रहे हैं, क्योंकि ये तो कोई बात नहीं ना बनती कि उनका मजाक ना हो उड़ाओ, हो सकता है कि तुम ही उनसे बेहतर हो, ये तो मफहूम ही कोई नहीं बनता, तो वो ही बेहतर हो तुमसे, वो ही ज्यादा अच्छे हो, जमीरों को यूं भी समझा जा सकता है इबारत के कंटेक्स्ट से। अब रह गया अच्छा होना किस एतबार से, माल के लिहाज से, इल्म के लिहाज से, पैसे के लिहाज से, हुस्न के लिहाज से, दौलत के लिहाज से, किस लिहाज से, कुछ ताल्लुकात के लिहाज से। यहां खैरम मिनहुम, अब ये कुरान का मिजाज हमें बताता है कि यहां मैंने अल्लाह के नजदीक, वरना तो हो सकता, ये तो ये भी तो हो सकता है कि वही ज्यादा पावरफुल हो। यहां तो ये होता है कि एक सिपाही ने जीपीओ पे, ये वाकया अखबारों में आया था, तो सिपाही की ड्यूटी थी, कोई आदमी आया उसने साइकिल गलत जगह पे रखा, और सिपाही ने कहा जी साइकिल उधर रखे, तो बेफर गया और अंदर जाके फोन किया, उस जमाने में बेगम वकारुर निसा नून, ये नून साहब जो थे फिरोज खान नून, वो उनकी बेगम का कोई आदमी था, तो गलत जगह पे साइकिल रखने पे इसरार किया, तो उसने टोका फोन किया, फौरन पुरानी थाने अनारकली वाले आए और बेचारों सिपाही को मार पीट के ले गए वहां से। तो यूं भी तो होता है, पता तो नहीं होता ये क्या मुसीबत है जिसको मैं छेड़ बैठूं। तो खैर होना के लिहाज से है, ताल्लुकात वगैरह वगैरह। यहां कुरान करीम में जो आया वो तुमसे बेहतर हो, यानी अंद अल्लाह है, ये अंडरस्टूड है, वरना फिर खैर का कोई मायने नहीं बनेगा। हो सकता है कि अल्लाह के हाँ वो तुम्हारे, वो एक हिडन वैल्यू है, वो तो खुफिया चीज है, किसी को क्या पता। जैसे आदमी के जाहिरी लिबास से हम नहीं कह सकते कि ये कहीं यार नवाज शरीफ का मामू ही ना हो, वो है ना बाबा को मामू मामा साहब उसे कहते हैं, हमीद साहब को, तो जाहिरन तो आप नहीं पहचान सकते कि ये कौन है, हो सकता है आलिम अमीर गरीब। इस तरह से तकवा और खुदा के यहां दर्जा तो फिर और भी खुफिया चीज है, तो वो मुराद है कि हो सकता है कि वो तुमसे बेहतर हो अल्लाह के यहां आमाल के एतबार से। आगे फरमाया वला निसा अमिन निसा इन, ये अतफ है उस पर ला यसखर पर, यानी वला यसखर निसा अमिन निसा इन, और ना ही मजाक उड़ाए औरतें औरतों का, कुछ औरतें कुछ औरतों का नकरा है, और ना ही मजाक उड़ाएं कुछ औरतें। अब उर्दू में कुछ करने से कुछ मुहावरे में गड़बड़ होती है, वरना है तो माना कुछ का ही, जो शायद इसमें भी नकरा, इसलिए कि सारी जुमला औरतें तो नहीं मुराद। निसाउन आप पढ़ चुके हैं, इमरात उनकी जमा मुकसर है, निस्वतुन और निसाउन इस्तेमाल होती है, रफा में आया उसी तरह लाज असखर का फाइल होने की हैसियत से। और ना और ना ही औरतें बाज औरतों का, तर्जमा तो ये बनता था, यानी ना ही मजाक उड़ाएं बाज औरतें कुछ औरतें कुछ औरतों का, मिन निसाइन हुई मिन आगे भी लगा है। तो यहां से पता चला कि कौम और निसा के लफ्ज में अल्लाह ताला ने फर्क किया है, जो कि अरबी का है फर्क, का कौम 3 से 10 मर्दों तक बोला जाता है, औरतें उसमें नहीं होती, इसीलिए निसा उनका लफ्ज आगे अलग आया, वरना या तो होता ला यस्खर रिजाल मिन रिजालिन और फिर आगे आता वला यस्खर निसा मिन निसाइन, यूं भी तो हो सकता था, लेकिन रिजाल उनके बजाय कौम आया है और कौम में आम तौर पर मर्द मुराद होते हैं और बाज़ दफ़ा उसमें औरतें भी शामिल हो जाती हैं, लेकिन ये अरबी का कहते हैं कि बुनियादी तौर पर यह मायना है। तो औरतें औरतों का मजाक ना उड़ाएं, क्योंकि ये बद आदत मर्दों में भी हो सकती है औरतों में भी हो सकती है, शायद इसलिए अलग अलग। याद रखिए जब कोई औरतों के लिए हुक्म होता है तो वो फिर औरतों के लिए लाजमन अलग होता है, मर्दों वाले हुक्म में वो शामिल होती हैं। तो यहाँ बिल्कुल अलग अलग दोनों को मुखातिब किया है, ना औरतें मजाक उड़ाएं, बागे हुई लफ्ज हैं असा अन यकुन्ना खैर मिनहुन, उसी तरह से यकुन्ना आया है यानी हुन्ना, यकूनो यकूनो की गर्दान में यकुन्ना जमा मुअन्नस गायब का सीगा है, मुमकिन है बहुत मुमकिन है बहुत करीब है कि यहां इन्होंने शायद से तर्जमा किया शायद वो बेहतर हो, असल मेहनत होता है, ये बात बिल्कुल कोई दूर नहीं है नजदीक की है कि यूं वाकया हो जाए, इसीलिए इसको फेले मुकारब कहते हैं कि नजदीक आ लगी है बात। कादा में भी यही माना होता है और असा में भी किसी फेल के बिल्कुल करीबुल वकू होने की तरफ इशारा होता है, इसलिए लफ्जी तर्जमा तो है बहुत करीब है के, यानी एक बड़ी बईद की। अब करीब होना अकली भी होता है कि एक होता है अकल के लिहाज से कहते हैं ये बईद है यानी नामुमकिन है, एक फासले और जमाने के एतबार से होता है, तो दोनों ही मफहूम यहाँ हैं, बहुत करीब है कि हुमें वो औरतें, यहाँ भी देखिए खैरन हुन्ना के लिए भी खैरन ऊपर हुम के लिए भी खैरन, क्योंकि खैरन सब के लिए एकसान रहता है, मिन हुन्ना उनसे, यहाँ भी हुन्ना जो दो जगह ज़मीर आई है उसी तरह एक मजाक उड़ाने वालों के लिए एक जिनका मजाक उड़ाया गया है और वो समझा जाता है कि खैरन मिन हुन्ना के बाद कौन है पहले कौन है, मिन दोनों जगह लफ्ज आया जो सखेरा का सिला होता है। वला तलमिज़ू अनफुसकुम और मत ऐब लगाओ अपने ही नफ्सों को, लमज़ा यलमिज़ू लाम मीम ज़े लमज़न, इसके माने होते हैं किसी में ऐब लगाना, और असल में ऐब लगाना से मुराद है उसके ऐब चुनना पॉइंट आउट करना, ये ऐब लगाने का माना है। नबज़ यम बेजो भी इस्तेमाल होता है, लमज़ यल मेजो इस्तेमाल होता है, और इससे लुमज़ुन उस आदमी को कहते हैं जो इस तरह की ऐब जो ही करता हो कि दूसरे के ऐब पॉइंट आउट करता रहे। कुरान करीम में वैलुल्लिकुल्लिहुमज़तिल लुमज़तिनिल्लज़ी, तो लुमज़तुन कहते हैं उस आदमी को, एक वो लुमज़तुन कुरान में इस्तेमाल हुआ, एक ये फेल है और यहाँ फेल इस्तेमाल हुआ, ला तलमिज़ू ऐब जो ही ना करो ऐब ना निकालो, अनफुसकुम अपने आप को अपनी जानों को, और इससे मुराद है मुसलमानों को बाहम, क्योंकि अनफुसकुम कहीं सारे इंसानों के लिए आता है क्योंकि सारे इंसान भी एक लिहाज से उनका ताल्लुक है, कहीं कहीं ऐसे हुक्म भी आता है कि अपने आप को कत्ल ना करो जुल्म ना करो और इस तरह, और वहाँ अनफुसकुम से मुराद इंसानी ताल्लुक के बिना पर होता है, कहीं इस्लामी ताल्लुक के बिना पर होता है, और अनफुसकुम को असल माना तो है खुद तुम्हारे अपने नफ्स, तो अपनी जानों को ऐब ना लगाओ। अनफुसकुम का फिर मुराद जो तर्जमा किया है या तफसीरी तर्जमा, एक दूसरे को ऐब ना लगाओ, हालांकि लफ्ज एक दूसरे को नहीं है, लफ्ज तो है अपने आप को, और फिर चूंकि सारे मुसलमान मुराद हैं फिर तो यही मुराद होगा, आपस में मुसलमान एक दूसरे की ऐब जो ही ना करें। वला तनाबज़ू बिललक़ाब और ना ही बुरे नामों से पुकारा करो, तनाबुज नून बे ज़े नबज़ यम बेज़ो के मायने भी किसी को बुरा नाम रखना, माना यही होता है, नबज़हू बिल लकब कज़ा व कज़ा, फलां लकब से उसको किसी बुरे लकब से पुकारा, बुरा नाम रखना, लकब का लफ्ज़ आगे आ रहा है, तो वही लफ्ज़ बाब तफाउल में आता है, तनाबुज़ मैंने बाहम में एक दूसरे को बुरे नामों नाम रखना, वो उसको रखे। यहाँ मुजर्रद का फेल नहीं है बाब तफाउल का है, जिसका मायना होता है बाहम एक दूसरे को के साथ कोई काम करना। ला तनाबज़ू इन्होंने तर्जमा किया है, नाम ना डालो चिढ़ाने को। ये सारा तर्जमा कर दिया तनाबुस बिल अलकाब का। असल मायना है नबाजा बिल लकब है, उसने उसको लकब का लफ्ज खुद सुन ले पहले, जो यहां जमा आई है अलकाब, लाम काफ बे मादा है, इससे कोई फेल मुजर्रद इस्तेमाल नहीं होता, यानी लकब यलकब ये यलकब, कोई फेल अरबी में नहीं है इससे मुजर्रद इस्तेमाल होता। ज्यादा ज्यादा फेल इससे बाब तफ़ईल का इस्तेमाल होता है, कहते हैं लकबहू बे कजा व कजा, उसने उसका ये लकब रखा। ये सारे कहां चले गए? अच्छा, लकब युलक्कबो तलकीबन का मैंने किसी का कोई लकब, किसी लकब से पुकारना। अब लकब के बारे में याद रहे कि ये हमारे यहां उर्दू में तो एक इस्तेला बन गई है कि बादशाह कोई नाम किसी को देता था तो कहते थे जी उसको फलान लकब, अवाम का दिया हुआ लकब होता है, बादशाह का दिया हुआ खिताब कहलाता है। ये वो डॉक्टर का खिताब मिला, सर का खिताब मिला, वो इस तरह से तो लकब होता है अवाम किसी बिना पर किसी का कोई नाम रख दें। असल मायने तो ये है, हो सकता है शोहरत के बिना पर चल जाता है, तो बाज़ दफ़ा असल नाम जो अलम होता है वो नहीं होता, कुनियत मशहूर हो जाती है, अबू फुलां, अरबों में ये आम था, हत्ता कि बाज़ दफ़ा कुनियत इतनी मशहूर है कि उसके नाम का नहीं पता, अबू हुरैरा इतने मशहूर लग कुनियत है कि बहुत कम लोगों को मालूम हो कि उनका नाम अब्दुर्रहमान था, इस तरह से बाज़ दफ़ा चल जाता है। तो लकब वो है जो अवाम किसी खूबी या बुराई की वजह से किसी का नाम रख दें। असल खुद लकब में अच्छाई बुराई का मायना नहीं है, वो बुराई वाला मायना तनाबुज में है। लकब तो अच्छा भी हो सकता है बुरा भी हो सकता है, अब किसी को अल्लामा कह दे या कोई और कह दे, लकब बजात खुद अच्छे या बुरे के सेंस उसमें कोई नहीं है। यह है कि उसके असली नाम की बजाय एक और नाम डाल दिया जिससे उसको पुकारते हैं या बोलते हैं और वो मुराद लिया जाता है। तनाबुज में यह मायना है बुरे नाम धरना। अच्छा, ये जो लिखा है चिढ़ाने के लिए नाम ना रखो, ये तशरीही तर्जमा है, यानी ऐसा बुरा नाम किसी का रखना लकब के वो उससे चिढ़ता हो कि ये मुझे इस नाम से क्यों पुकारते हैं, उसका बुरा मनाता हो, इसी को चिढ़ना कहते हैं। तो वैसे अगर कोई अच्छा लकब किसी का हो तो उससे तो वो नहीं चिढ़ेगा, इसलिए चूंकि वो बुरा लकब है, बुरे लकब का अव्वल तो तनाबुज में मायना मौजूद था, फिर वो चिढ़ाने वाली बात, ये तशरीही तर्जमा है जो इसका के ना आपस में बुलाया करो बुरे लकबों के साथ। याद रखिए कि बुरे लकबों लकब की सिफत नहीं आई, ना पुकारा करो बुरे तरीके पर लकबों के साथ, या असल तर्जमा तो यूं बनता था, फिर वो बुरे नाम और बुरे लकब, और बुरे लकब को कहा कि नाम ना डालो चिढ़ाने को एक दूसरे के। ये गौर कीजिए, एक दूसरे का तर्जमा जो यहां आया ये तो तनाबुज के बाब तफाउल की वजह से ठीक है, क्योंकि उसके मायने ही होते हैं एक दूसरे को बुरा भला कहना या काम करना, बाब मुफाला की खसूसी, बाब मुफाला की, बल्कि ये बाब मुफाला नहीं है, ये बाब तफाउल है। बाब मुफाला तो में फिर भी बाज़ दफ़ा मुशारकत नहीं ना होती, बाब तफाउल में जरूर होती है। और एक बात गौर करें, ये जो तनाबज़ु है, मस्दर है तनाबुज, तनाबज़ा या तनाबज़ु, तो फेल नहीं क्या बनेगा, ला ततनाबज़ु, एक ते आनी चाहिए ना बाब तफाउल की, वो ते गिर गई है, क्योंकि ये कायदा है कि जहां दो ते आए एक गिर, वरना तो तनाबज़ु को देखें तो ये माजी का सीखा बन जाता है, तनाबज़ा तनाबज़ा तनाबज़ु, वो आपस में उन्होंने एक दूसरे को बुरा भला कहा। तो ला तनाबज़ु, मत बुरा भला कहो, मत बुरे नाम रखो आपस में एक दूसरे के, मत बुरे लकब रखो। ये चिढ़ाने वाली बात जो की है, ये हदीस में एक वाक्या आया है उसके सामने रख के तर्जमा किया गया है। कता नजर इस बात के कि अक्सर हमारे मुआशरे में यही होता है। तो मदीना मुनव्वरा में कोई शख्स था, उसको लोग किसी नाम से पुकारते थे। अब बेशुमार आदमी हो सकता है हुजूर ने किसी को सुना उसको पुकारते, तो आपने भी एक दफा उसको उसी नाम से पुकारा कि वो भाई ये फलां बात सुनो, वो आ गया होगा, लेकिन लोगों ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को बताया कि या रसूलल्लाह ये तो इस नाम से चिढ़ता है, ये तो लोगों ने इसकी चिढ़ बनाई हुई है। तो फिर आपने फरमाया कि तुम मुझे बताना चाहिए था, और ये बात बुरी है। कहते हैं कि इस आयत के नाजिल होने की एक वजह भी ये है, या जब ये आयत नाजिल हुई تو لوگوں کے ذہن میں وہ واقعہ تازہ تھا، فوراً سمجھ گئے کہ فلاں واقعہ کے اعتبار سے یہ آیت نازل ہوئی ہے، جیسے آپ کارٹون سے سمجھ جاتے ہیں کس خبر کی طرف اشارہ ہے اخبار میں. تو وہ واقعہ جو چیڑنے والا تھا اس لیے ترجمہ کیا ہے دوسرے کو چڑھانے کے لیے، کیونکہ چڑھانے کا معنی بنیادی ہوتا ہے اس سے حقارت کا اظہار کرنا، اپنی نفرت کا اظہار کرنا. یہ بھی نہ کرو. اب اس میں تین باتیں آئیں، تمسخر نہ کرو، لمز کی ممانعت ہے، اور تیسرے تنابز کی، کہ یہ نہ کرو. یہ چیزیں تینوں اگر آپ دیکھیں غور سے، اگر آگے تینوں اور آئیں گی، یہ منہ پر کسی کی بے عزتی کرنے والی بات ہے. تمسخر یا مذاق اڑانا منہ پر سامنے ہی ہوگا نا، پیٹھ پیچھے والی بات کا آگے ذکر آ رہا ہے. اسی طرح سے لمز ایب جو ہی کرنا سامنے، تو فلاں ہے تیرے ایسا ہے، اور یہی تنابز کی بات ہے. اس میں بات یہ آتی ہے کہ مسلمان کی عزت پر حملہ نہیں ہونا چاہیے ظاہراً بھی، اور آگے باطناً پیٹھ پیچھے کا ذکر بھی آ رہا ہے، کیونکہ دوسرے کی عزت کا خیال کرنا ہی لڑائی جھگڑوں کو ختم کرتا ہے. اوپر بات ہوئی تھی لڑائی جھگڑوں کی، اب یہ معمولی باتیں ہوتی ہیں. اب اخباروں میں پڑھتے ہیں معمولی بات پہ چاقو چل گیا دو دوستوں میں مار ڈالا، تو مذاق میں بعض دفعہ کہیں جا پہنچتی ہے بات. قرآن کریم نے اس سے روکا ہے کہ جس میں کسی کی تحقیر کا کوئی پہلو پایا جاتا ہو، چاہے برا نام رکھنے کے ذریعے سے، چاہے وہ مذاق اڑانے اور ٹھٹا کرنے کے لحاظ سے ہو، چاہے اس کا کوئی عیب گنوانے کے لحاظ سے ہو، تو یہ نہ کرو. اسی لیے آگے فرمایا بئس الاسم الفسوق بعد الایمان. بئس اور نعما آپ نے پڑھے ہیں، افعال مد و ضم ہیں. ان کا جو اسم آتا ہے ساتھ رفع میں آتا ہے، پھر آگے ایک ان کی خبر بعد میں آتی ہے. بئس الاسم، یہ اصل لفظ تھا، بئس الاسم کتنا برا نام ہے، نعم الاسم کتنا اچھا نام ہے، اصل لفظ یہ یوں تھا. پھر جو الاسم ہے، چونکہ اس کا الف حمزۃ الوصل ہے، اب آپ یوں نہیں پڑھ سکتے بئس الاسم، دو حمزہ وصل آ گئے ہیں، ایک جو ال سے پہلے ہے لام تعریف کا الف، وہ بھی حمزہ وصل ہے، اور خود اسم کا بھی حمزۃ الوصل ہے. تو سیدھا جو درمیان میں لام رہ گیا بیچارہ، لام کے ادھر والا الف بھی حمزۃ الوصل، اور جو آگے آیا وہ بھی حمزۃ الوصل، تو درمیان میں بولا جانے والا لفظ تو ایک لام ہی رہا تھا بے سل. اب اس سل کو جب آگے ملائیں گے تو لے لام زیر لے ہو جائے گا. لام ساکن تھا لیکن ساکن کو آگے ملانے کے لیے زیر دینی ہے. یہ جو بے سل اسم کی لام کی زیر ہے یہ اس وجہ سے ہے، ساکن لام کو آگے ملانے کے لیے، ورنہ یہ جو اسم کے کا الف لکھا ہے اس کی زیر نہیں ہے، وہ تو پڑھا ہی نہیں جائے گا، وہ تو حمزۃ الوصل ہے. تو یہ عبارت ہے بئس الاسم الفسوق، اور یہ خاص مقام ہے قرآن کریم میں کہ عام ناظر خان اس میں غلطی کر جاتا ہے، جلدی میں پڑھتا یہی ہے بئس الاسم، شاید وہ الف سین سے پہلے جو ہے وہ اسم والا الف ہے، عربی تو جانتا کوئی نہیں تو وہ غلط پڑھ جاتے ہیں. عرب ملکوں میں اسی لیے الگ جو بئس کے بعد الف ہے اس کے اوپر سواد ڈالا ہوگا، جو لام کے بعد الف ہے اسملا اس پہ پھر الگ سواد ڈالا ہوگا، وہ لوگ سمجھ جاتے ہیں کہ اس الف کو نہیں پڑھنا، ہمارے ہاں یہ نہیں کرتے. پھر چلیے ہمارے ہاں یہ کریں گے کہ جو پہلا الف ہے وہ تو خالی ہے اس کو تو نہیں پڑھیں گے، لیکن لام الف ملا کے لکھا جاتا ہے، اس میں خواہ مخواہ شبہ ہوتا ہے کہ یہ تو پھر، لیکن ایک تو سوچنا چاہیے کہ پھر لام پر تو جزم ہونی چاہیے تھی، وہ بھی تو نہیں آئے. بے سل الف لام وہ بھی تو نہیں ہے، تو پھر یہ الف کہاں سے آ گیا؟ بے سل اسم تو تک پڑھتے کہ لام پر بھی جزم ہوتی الف کا بھی زیر ہوتا. اب ناظر خان اگر غور سے تو توجہ سے دیکھے تو وہ سوچ سکتا ہے کہ لام پر تو کچھ نہیں لکھا ہوا، اور یا پھر یہ لام ہی ہے جس کی زیر ہے، الف پر کچھ نہیں لکھا ہوا. تو یہ لفظ پڑھنا ہوتا ہے بے سل اسم الایمان. بہت کم ادھر لوگ توجہ دیتے ہیں، اکثر غلط پڑھ جاتے ہیں. ایک ذاتی سا واقعہ ہی ہے وہ بھی، کہ ایک دفعہ ہماری ایک اسٹوڈنٹ تھی ایم اے میں پڑھتی تھی، تو اچھی قاریہ بھی تھی اور گانے والی بھی تھی، اور اچھی لڑکی، مختلف اس میں صفات تھیں، اب کہیں پروفیسر لگی ہوئی ہے. تو اس نے مجھے کہا جی کہ مجھ سے ایک رکوع قرآن مجید کا آپ سنیں. لڑکیوں میں وہ پڑھتی رہتی ہوگی. میں نے کہا مجھے کیا ضرورت ہے تمہارا الگ بیٹھ کے میں قرآن مجید سنوں. कहने लगी मैंने किसी कंपटीशन मुकाबले में जाना था, मैं चाहती थी कि आप सुन ले। मैंने कहा नहीं, मैं तो इस बारे में तो ये तो मैं नहीं सुन सकता। फिर कहने लगी अच्छा मेरा वैसे सुन ले रखो कि कहीं मैं गलत तो नहीं पढ़ रही। मैंने कहा हाँ ये तुम पढ़ दो, मैं सुन लूँगा। तो इत्तेफाक से यही आयतें थी और उसमें ये टुकड़ा भी था। उसने पढ़ा तो उसने पहली दफ़ा ही गलत पढ़ा, बेसल इस्म। गा के कुरान पढ़ना और बात होता है, ठीक पढ़ना और बात होती। तो मैंने उसे कहा कि ये गलत है बीबी, ये यूं लफ्ज़ पढ़ना है। अच्छा गब बात हो गई। कुछ 10-12 दिन बाद वो मुझे मिली, उसने कहा जी मुझे ये मेडल मिला है उस मुकाबले में जहाँ मैं गई थी। वो हुस्ने किरात का कोई मुकाबला था किसी सलाना कॉलेज में। तो फिर उसने बताया वजह ये हुई कि उन्होंने यही आयतें सबको दी थी कि हर एक जो कंपटीशन में आ रही है लड़की वो यही पढ़ेगी, और इत्तेफाक ये हुआ कि सब ने इस आयत को गलत पढ़ा और लड़की ने पहले सुना दिया था, इसने ठीक पढ़ा बेसल इस्म फुसूक, तो सारा जो इनाम था वो फर्स्ट भी हुई हो गई, इनाम ले गई। तो ये नाजर खानों को अक्सर इस जगह दिक्कत पेश आती है। ये वो मुकामात हैं जहां अमूमन बताया जाता है कि फलां लफ्ज़ को यूं पढ़ना। तो वैसे भी आप गौर करें कि अल के लाम पर जज़म कहीं नहीं है, सल तो तब पढ़ते ना लाम पर जज़म होती है ना, गौर की चीज वो तो नहीं है। तो फिर ये लाम की जेर है, लाम कहां गया, लिखा हुआ उस पर जबर जेर कोई नहीं। वो या तो फिर पढ़े बेसा इस्म, अगर आप इसी उसूल पे चलें कि जिसकी जबर जेर ना हो उसको नहीं पढ़ना, तो फिर अलिफ पर भी कुछ नहीं, लाम पर भी कुछ नहीं, अगले अलिफ पर है। आप बेसा इस्म भी नहीं पढ़ते और बेसल बेसल इस्म पढ़ते हैं, वो तो डबल गलती हो गई। तो यह है बेसल इस्म और लाम की जेर अल के लाम को साकिन को आगे मुतारक करने के लिए है, अलिफ के लिए नहीं। कितना बुरा नाम है, अब आगे उसकी खबर है अल फुसूक फुसूक। अरबी में कहते हैं नेअमल अब्दो, मसलन कुरान में आया है हजरत सुलेमान अलैहिस्सलाम के बारे में, वहबना अल दाऊद सुलेमान नेअमल अब्द इन्नहु अव्वाब। वहां नेअमल अब्द से मुराद है नेअमल अब्द सुलेमान, कितना अच्छा बंदा था सुलेमान या कितना अच्छा बंदा है। नेअमल सवाब आप पढ़ चुके हैं, कितना अच्छा सवाब है, वह हसनत मुर्तफका वगैरह में उसके मुकाबले पर बेसाता है। तो बेसर रजुल फलान, कितना बुरा आदमी है फलां, इस तरह से बेसल इस्म कितना बुरा नाम है। अल फुसूक वो रफा में आएगा, उसकी खबर जो है फेल जम या मदा की, कितना बुरा नाम है फुसूक, फासिक होना, फिस्क करना, फिस्क और फुसूक नाफरमानी करना, गुनागार होना, इसीलिए इन्होंने तर्जमा किया गुनागारी। कितना बुरा नाम है गुनागारी, बादल ईमान, ईमान के बाद यानी ईमान लाने के बाद फिर गुनागार का लकब इख्तियार करना, सिफत इख्तियार करना कि लोग कहें गुनाकार है, ये गुनागार कहलाना कितनी बुरी बात है, कितना बुरा नाम है। यही तर्जमा इन्होंने किया, बुरा नाम है गुनागारी यानी बहुत बुरा नाम है गुनागार कहलाना, बाद अल ईमान, ईमान के बाद कि मुसलमान भी हो आदमी फिर बुरे काम भी करे। अब कुरान करीम तो ऐसे समझाता है जैसे सारे मुसलमान शरीफ आदमी होंगे, इशारे से ही समझ जाएंगे, यहाँ तो डंडों से भी कोई नहीं समझता। तो कुरान करीम की अप्रोच हर तरह की है, सारी बुरे कामों से वो अजाब और उसका जिक्र करके रोकता है, हायर वैल्यूज तक ले जाने के लिए वो एक इंसेंटिव और एक मुहर्रिक और एक बात करता है कि जो जरा ऊंचे जाना चाहें उनके लिए भी हो, क्योंकि ऊंचे ले जाना डंडे से तो मुमकिन नहीं होता, उसके लिए साथ कहें कि ये कहो तो ये सजा होगी, आला कदरों के लिए डंडा नहीं कोई और कि भाई ये बड़ी शरीफाना बात है, ये बड़ी इज्जत की बात है, इस तरह से ही आदमी जाता। आप पढ़ने वाले को ही ले, डंडे के जोर पर किसी को फर्स्ट डिवीजन नहीं दिलाई जा सकती, फेल होने से बच जाएगा ज्यादा ज्यादा यही होगा। अच्छे नंबर लेने के लिए तो फिर कमर सीधी करके बैठना पड़ता है ना पढ़ते वक्त, वैसे तो नहीं बात बनती। तो इस तरह से ये इतना कहना कि कितनी बुरी बात है गुनाहगार कहलाना मोमिन होने के बाद, ये कोई मामूली बात नहीं है अगर कोई ईमान का एहसास हो तो। वमल्लम ये तो अब आगे दूसरा पहलू भी आ गया, और जिसने तौबा ना की, मन शर्तिया है, लम यतुब ताब यतुब से यतुब हो गया यतुब का, मल लम यतुब, यतुब मजूम हुआ है लम की वजह से, अगरचे मन भी शर्तिया था लेकिन मन शर्तिया के इस पर असर कोई नहीं हुआ, खुद फेल लम की वजह से मजूम हो गया। यतुब का जज्म मन की वजह से नहीं लम की वजह से है। वमल लम यतुब, लम यतुब لم یتوبا لم یتوبو, اگلے سیغوں میں واو آ جاتی ہے پھر, اور جس نے توبہ نہ کی. اب یہاں صرف یتوب آیا ہے, اور تابہ کے دو معنی ہوتے ہیں, تابہ اللہ و تاب اللہ علیہ, اس نے اللہ کی طرف توجہ کی, اللہ نے اس پر توجہ کی. یعنی توبہ کرنا, توبہ قبول کرنا کے معنوں میں صلے کے اختلاف کے ساتھ استعمال ہوتا. یہاں یتوب کے بعد کوئی صلہ نہیں. انڈرسٹوڈ ہے کہ ومن لم یتوب اللہ ہے, کیونکہ بندے کی توبہ کا ذکر ہے, خدا کی توبہ قبول کرنے کا ذکر نہیں ہے. کہ جس نے توبہ قبول نہ کی وہ کر لے ترجمہ, وہ تو غلط ہو جائے گا. جس نے توبہ نہ کی یعنی اللہ کے سامنے, جو نہ مڑا اللہ کی طرف, فَأُولَئِكَ هُمُ الظَّالِمُونَ, پس وہ ہی اصل ظالم ہیں. ہی اور اصل ہم ہم اور الف لام کی وجہ سے ترجمہ کریں گے. اولئک مبتدا, یہ اصل میں من کی شرط آ رہی ہے, فے جواب شرط کی ہے نا, جسے حرف ربط کہتے ہیں. جب جواب شرط میں فے آئے تو اسے کہتے ہیں فائے رابطہ. تو وہ لوگ ہیں الظالمون, ظلم کرنے والے, گناہ کرنے والے, شرک کرنے والے بھی ہو سکتا ہے, لیکن یہاں ظلم کرنے والے. انہوں نے کیا, بے انصاف. ظلم بے انصافی کا ہی نام ہے, یعنی ویلیو سے انصاف نہ کرنے والے, خدا کے احکام سے انصاف نہ کرنے والے وغیرہ, جو بھی کر لیں. ظلم کا بنیادی معنی ہوتا ہے کسی چیز کو اس کی اصل جگہ کی بجائے دوسری جگہ رکھنا, غلط جگہ پہ رکھنا. اصل ظلم کا معنی یہی ہوتا ہے. وضع شے غیر محلہ ہی کہتے ہیں, کسی چیز کو غلط جگہ پر رکھنا, غلط اپلیکیشن کرنا کسی قانون کی, کسی چیز کی, اپنے آپ کو جسٹیفائی کرنا, وہ بھی غلط اپلیکیشن ہوتی ہے. کہ ظالم ہے لیکن اپنے آپ کو کہہ رہا ہے کہ میں حق بجانب ہوں. تو ظلم میں یہ پہلو ضرور ہوتا ہے کہ غلط اپلیکیشن کی جاتی ہے, غلط اطلاق کیا جاتا ہے کسی چیز کا, اور اس سے پھر گناہ ہوتا ہے. اس لیے ظالم ان کا ترجمہ آپ گناہ گار کر لیں, مجرم کر لیں, بے انصاف کریں, ظالم کر لیں, سب درست ہے. قرآن کریم میں کہیں کہیں, خاص طور پر سورہ لقمان میں جہاں آپ نے پڑھا تھا, وہاں ظلم کا معنی حدیث شریف میں آیا کہ حضور نے فرمایا کہ ان الشرک لظلم عظیم کی طرز پر ایک دو جگہ اور سورت انعام کے متعلق فرمایا. لیکن ظلم نفس اپنے اوپر ظلم کرنے کا مرتکب ضرور ہوتا ہے. تو اس کا مطلب یہ ہوا کہ جو یہ کر کے باز نہیں آئے گا وہ ظالم ہوگا. اس کا مطلب یہ گناہ بھی ہے. صرف یہی نہیں کہ فائنر جو جذبات ہیں اچھے ان کو ہی اپیل کیا گیا ہے, بیسل اسم الفسوق بعد الایمان, کے شرافت سے باز آ جائے گا اس چیز سے, بلکہ نہ باز آنے پر یہ بھی کہا کہ ظالم بھی کہلاؤ گے. جی ہے کچھ وقت. یا ایھا الذین آمنوا, اے ایمان والو, اجتنبوا, بچ کے رہو. اجتنبا یا اجتنبوا, جیم نون بے مادہ باب افتعال. اجتنبا یا اجتنبوا, اجتناب کا معنی ہے اپنا پہلو بھی ساتھ نہ لگنے دینا. بنیادی معنی یہ ہے. جنبن سائڈ کو کہتے ہیں, جس کی جمع جنوب, پہلے آپ پڑھ چکے ہیں علی جنوبہم لفظ آیا تھا جو آپ نے پڑھا ہے کورس کا حصہ. تو جنب یعنی پہلو بھی نہ لگنے دینا, اتنا دور رہنا کہ اپنی سائڈ بھی وہاں نہ لگے, معنی اجتناب کا یہ ہے. اردو میں اجتناب کی وہ جو عربی سینس ہے وہ نہیں استعمال ہوتی. کہتے ہیں اس بات سے اجتناب کرو, یعنی پرہیز کرو تو اچھا ہے, کچھ یہ سینس بن جاتی ہے. حالانکہ عربی کے اس کا معنی بنتا ہے پاس بھی نہ پھٹکو, پہلو یا سائڈ بھی تمہاری اس سے الگ رہے. تو اس لیے اجتنبوا منفی میں ترجمہ کریں تو ہوگا پاس بھی نہ پھٹکو, اور دور رہو انہوں نے ترجمہ کیا بچتے رہو, الگ رہو, یوں ترجمہ کر سکتے ہیں. پازیٹو ترجمہ کرنا ہو الگ رہو. کثیر من الظن, اچھا اجتنبوا کا مفعول ہوتا ہے نصب میں, یعنی اجتنبا قضا و قضا, اس نے فلاں چیز سے وہ بچ آئی اس سے دور رہا. اجتنبا کا مفعول نصب میں آتا ہے, وہ یہاں کثیرن آیا ہے, اور کثیرن تو صفت ہے. اصل میں تھا اجتنبوا ظنن کثیرن, یعنی اجتنبوا الظن, ظن سے بچو, بدگمانی سے بچو. لیکن اس کے لیے صفر پہلے کثیرن لگا کر ظنن کثیرن نہیں کہا, بلکہ کثیرن من الظن, بہت زیادہ گمان سے, گمان کے بہت زیادہ سے بچو, یوں ہے اصل ترجمہ. کثیرن من الظن, ظن یا ظن گمان کرنا, یہ لفظ بھی پہلے آ چکا ہے کہ اس کے معنی ہوتے ہیں کسی, کوئی آپ کے پاس دلیل ثبوت ہے اس کی بنا پر ایک رائے قائم کرتے ہیں, وہ ظن ہوتا ہے. اگر وہ قطعی دلیل ہو اور یقین اچھی ہو اور پکی بات ہو تو پھر ظن بمعنی یقین بھی ہوتا ہے اور قرآن کریم میں استعمال ہوا ہے. اور جس پر آپ قائم کر رہے ہیں اپنے خیالات اور فیصلے کو وہی مدعا ہو اور غلط ہو تو پھر ظن معنی گمان شک کی قسم کی بات یہ بھی ہوتا ہے. تو ظن کے تو دونوں ہی معنی ہیں, اصل معنی تو دل میں یا دماغ میں ایک بات کا آنا ہے. اسی لیے یہ لفظ قرآن کریم میں ظن کہیں بمعنی یقین آیا ہے, کہیں بمعنی گمان آیا ہے, اور بلکہ یہاں تو گمان بھی برے گمان کے معنوں میں ہے, بدگمانی, یعنی الظن السوء جسے کہیں, سوء الظن. بلکہ تو ظن سے بچو, بچو بکثرت ظن میں سے, یعنی ظن کے بہت سے باتوں سے بچو, بدگمانی کی بہت سی چیزوں سے بچو, یہ معنی ہے. گمانی نہ, انہوں نے کیا بہت تہمتیں کرنے سے, تہمت لگانا جو ہے یہ تو خیر آگے لفظ آ رہا ہے, تہمت کے لیے تو الگ لفظ ہے بہتان, اور یہ ظن اجتناب ظن جو ہے وہ تہمت تو نہیں, لیکن چونکہ تہمت اس کا آف شوٹ ہوتا ہے, کسی پر تہمت لگانا یہ کہنا کہ جی وہ مرد عورت ملے بیٹھے ہیں یا کوئی بدماشی کی بات کر رہے ہوں گے, این ممکن ہے بھائی بہن ہو, میاں بیوی ہو, تو ہم ان کو دیکھ کے ہی یہ کریں, تو یہ تہمت کی بات بنتی ہے برا گمان کرنا. ٹھیک ہے, ماحول کا بھی اثر ہوتا ہے. مسجد سے نکلنے والا جوتے چرا کے نکل رہا, ہم کہیں گے نماز پڑھ کے نکل رہا ہوگا, اور بری جگہ سے نکل رہا ہو تو شاید کسی اچھے کام کے لیے گیا ہو, تب بھی تو وہ ماحول کا اثر تو ہوتا ہے, وہ بھی نتائج. لیکن یہ کہ برے گمان سے بچو, اور یہی اس کی ایک مثال ہے تہمت لگانے کی, کسی کے متعلق یوں ہی بغیر کسی دلیل کے برا کہنا کہ یہ ایسا ہوگا, اس کی یہ بے ایمانی ہوگی فلاں. ان بعض الظن اسم, بے شک یہ حقیقت ہے کہ ظن کا کچھ حصہ, بعض الظن ظن کا کچھ, یہ اصل میں تو بعض کے بعد جمع آتی ہے اور کل کے بعد واحد نکرہ آتا ہے. کل بھی مضاف ہو کے آتا ہے, اس کا مضاف الیہ واحد نکرہ ہوتا ہے عموماً, کل ملکن, کل کتابن, کل رجلن, ترجمہ ہوتا ہے ہر آدمی, ہر کتاب. اور بعض کے ساتھ جمع معرفہ لگاتے ہیں, عام طور پر کہتے ہیں بعض الرجال, بعض الکتب, یعنی انہوں نہیں کہتے بعض کتابن, نہیں کہتے بعض الکتب, بعض کتابیں, بعض آدمی استعمال ہے یوں. اب یہاں آیا بعض الظن, بعض الظنون نہیں آیا, قاعدے کے مطابق جمع ہونی چاہیے عموماً استعمال. تو الظن پر جو الف لام لگا شاید وہ جمع کا معنی دے رہا ہے. الظن سے مراد ہر قسم کی بدگمانیاں, اور بعضہم, بعضہا یا بعضہ, اس کا کچھ, تو یوں ترجمہ ہوگا گمانی کے کچھ, یعنی گمان, بدگمانی کی کچھ صورتیں, اسم گناہ ہوتی ہیں, ان کی خبر ہے. بعض الظن نے, بعض کے نصب ان کی وجہ سے, ظن کا کچھ یعنی بعض گمان, یوں یہ اردو محاورے کا ترجمہ ہوگا, لفظی ترجمہ تو ہے ظن کا کچھ حصہ وہ بھی ہوتا ہے جو اسم گناہ ہوتا ہے, بدگمانی میں سے کچھ وہ بھی ہوتا ہے جو گناہ ہوتا ہے. اور آپ کہہ رہے بعض بدگمانیاں گناہ ہوتی ہیں, کوئی اس میں گناہ کا پہلو ہو جاتا ہے, ہو سکتا ہے بعض نہ ہو, ظن کی بنا پر ہی آپ چوری کی تفتیش کرتے ہیں, قتل کی تفتیش کرتے ہیں, اس کا بھی ظن پر ہی دار و مدار ہی ہوتا ہے سارا. سائنسی تحقیق بھی ظن پہ ہی چلتی ہے ایک طرح سے, کہ یوں ہوگا یوں ہوگا, تو وہ مدد تو دیتا ہے ظن, کہ یہ اس کے پاؤں کے نشانے, اسی سے آپ مجرم تک پہنچتے ہیں, ٹو لگاتے ہیں, مشتبہ بناتے ہیں. ہر طرح کا ظن غلط نہیں ہے, اسی لیے قرآن کریم نے کہا بعد الظن اسم, تم اوائڈ کیا کرو وہ جو بلا ضرورت, اور اپنے شاید نفس کی تسکین دینے کے لیے, دوسرے کو بدنام کرنے کے لیے یا کیا ہو, وہ پھر گناہ کا پہلو اس اعتبار سے ہوتا ہے, ورنہ محض گمان, بدگمانی کرنا مطلقاً گناہ نہیں ہے, بلکہ بعض صورتوں میں وہ ضرورت بن جاتا ہے. ولا تجسسو, اور ٹٹولا نہ کرو بات کو, تجسس جیم سین سین مادہ, اس کے معنی ہوتے ہیں ٹو لگانا, جس یجسو یا یجسو ہے, اسی سے لفظ جاسوس بنا ہے فاعول کے وزن پر, ٹو لگانے والا, اتا پتا گہرا لینے والا. تو تجسس باب تفاعل ہے, اس میں ویسے بھی کوشش کا معنی ہوتا ہے. ولا تجسسو, اس میں بھی ایک تے اڑی ہوئی ہے, असल में था वाला ताता जस्सो, क्योंकि तजस्सुस में दो ते आएंगे, तो टो ना लगाओ, या इन्होंने क्या भेद ना टटोलो, वही बात है, यानी अंदर छुपी हुई बात को कुरेद कुरेद के निकालना, जैसे कि किसी तरह से कोई ऐब इसका बाहर निकले, उससे मना किया गया। जो किसी का ऐब छुपा हुआ है सिवाय इसके, देखिए कुरान करीम के काम में सारी चीज़ें होती हैं। एक आदमी की ड्यूटी है चोर पकड़ना है, डाकू पकड़ना है, वो तो एक एक बात का एक एक पत्ते की छानबीन करेगा और तब जाके पहुंचेगा। लेकिन आम हालात में कि यार इसका कोई ऐप मिले हमें, फिर ब्लैकमेल करें, बदनाम करें, वो जी पहलू जो मना किया गया वो आदमी खुद समझ सकता है कि कुरान ने किस किस्म के भेद टटोलने से मना किया है। वला तजस्सुसु, और भेद न टटोलो, यानी उनके मामलात को टटोलो नहीं कि गोया कि ढूंढ ढूंढ रहे हो कुछ ऐब निकाला। वला यग़तब बाज़ुकुम बाज़ा, और ना गीबत करे तुम में से कोई किसी की बाज की। ए यग़तब, इग़ताब यग़ताब गैन, ये बेमादा गाब यगीब पोशीदा होना, उससे बाब इफ्तिहाल बनता है इग़तायब यग़तायब, जो कि पढ़ा जाएगा इग़ताब यग़ताब इग़तियाबन। इसके माने हैं, लफ्जी माना तो किसी के गैब में कोई बात करना, यानी वो ना मौजूद हो, वो गैब में हो और उसके मुतालिक बात करना, इसी को कहते हैं पीठ पीछे बात करना उर्दू मुहावरे में, और उसकी गैर मौजूदगी में बात करना उसी आदमी के मुतालिक। फिर इसमें सेंस ये आती है कि उसकी गैर मौजूदगी में उसकी बुराइयां करना, उसका कोई ऐब बयान करना, इसको कहते हैं इग्तियाब। और इसी के लिए अरबी में मस्दर है गीबत भी, यानी इग्तियाब ही के मानों में गीबत का लफ्ज इस्तेमाल होता है। गोया के इग्तियाब का माना है गीबत करना, गीबत उर्दू में इस्तेमाल होता है पीठ पीछे किसी की बुराइयां बयान करना, यही इसका उर्दू तर्जमा है। इसीलिए इन्होंने किया है बुरा ना कहो पीठ पीछे, बाज़ुकुम बाज़न। ये असल में तो यहां यग़तब, फिर देखिए फेल अम्र गायब आया है, यूं नहीं कहा वला तग़ताबू, वरना इग़ताब यग़ताबू से तो यूं बढ़ना चाहिए था फेल, कि ऊपर आया है इजतानिबू ला तजस्ससू, तो यहां होना चाहिए था ला तग़ताबू, गीबत ना करो। फिर यहां वाहिद गायब के सीगे में वला यग़तब बाज़ुकुम बाज़न, चाहिए कि गीबत ना करे तुम्हारा बाज़ बाज़ की, कोई भी किसी की गीबत ना करे। तो यग़तब जज़्म में है ला नहीं की वजह से, चाहिए कि गीबत ना करे। गीबत की तारीफ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से चुके साबित है, वो बयान करना जरूरी है कि आपसे किसी ने ये पूछा था कि या रसूल अल्लाह अगर हम उसके मुतालिक वो ऐब बयान करते हैं जो उसमें फिलवा क्या है तो क्या ये भी गुनाह है, कोई अखलाकी ऐब हो, जिस्मानी ऐब हो, जो भी हो मौजूद है, तो आपने फरमाया यही तो गीबत है, अगर उसमें वो नहीं है वो तो इफ्तरा और बोहतान होगा, बोहतान तो उससे बड़ा गुनाह है, अगर उसमें वो खराबी नहीं है और तुम कहते हो उसमें ये खराबी है तो बोहतान है, बोहतान तो उससे भी बड़ा गुनाह है। तो गीबत तो है ही यही कि उसमें खराबी है और तुम या तो इतनी जुरत नहीं रखते कि मुंह पे बात करो, या तुम्हारे सामने उसकी इसलाह मकसूद नहीं है कि इसकी इसलाह हो जाए, सिर्फ उसको बयान करके अपना दिल खुश करते हो, अपने जज्बात को ठंडा करते हो, याद ये तुम्हारी अखलाकी कमजोरी की दलील है, या तुम्हारा उस आदमी को बदनाम करने का इरादा है, कोई बुरा इरादा ही है जो गीबत करते हो, तो ये बहरहाल एक कमजोरी है, एक बुरी बात है, ऐसे किसी की इसलाह तो होती नहीं कि गीबत करें तो उसकी इसलाह हो जाए, और गीबत में बल्कि नुकसान भी हो सकते हैं। गीबत में ही आपने कहा जी फलां अफसर बड़ा रिश्वत लेने वाला है, तो कोई कहे चलो फिर मैं भी जाके किस्मत आजमाई करता हूँ, मेरा काम भी कर देगा। गीबत के कई नुकसान होते हैं, ये इसलाह नहीं करते, कुरान करीम ने इससे मना फरमाया इसीलिए। और कोई तुम में से बाज़ुकुम, तुम में से कोई ना गीबत करे बाज़न, ये नसब में आया है, क्योंकि इग़ताब का मफूल बराज रास्त होता है, मसलन कहेंगे इग़ताब ज़ैदन, उसने जैद की गीबत की, तो ये बाज़न उस तरह से है। वला यग़तब बाज़ुकुम फ़ाइल, यानी बाज़ाकुम, असल में था बाज़ाकुम, ला यग़तब बाज़ुकुम बाज़ाकुम, तुम में से बाज, तुम में से बाज की गीबत ना करे। ये पहले बयान हो चुका है कि इस बाज के साथ अक्सर मुज़ाफ़िले उड़ा देते, और उसके बजाय तनवीन लग जाती है। तनवीन फिर रफा की हो या नसब की हो या जर की हो, जैसा मौका होगा वैसे लगेगी। बाज़न भी हो सकता है, बाज़ुन भी हो सकता है, बाज़न भी हो सकता है। यहाँ बाज़न है यग़तब के मफूल होने के एतबार से, तुम में से का कोई बाज किसी बाज दूसरे की गीबत ना करे। अयुहिब्बु अहदकुम, आ इस्तेफामिया, क्या तुम में से कोई पसंद करता है? अहब्बा युहिब्बु पहले हो चुका है, अहदकुम उसका फ़ाइल है। क्या तुम में से कोई एक पसंद करेगा? अन याकुला, के वो खाए। अन के बाद मुजारे मंसूब है, अकल याकुलो आप पढ़ चुके हैं। लहमा अखी है, अपने भाई का गोश्त, लहम मैंने गोश्त, और अखी है यहां अखी लहम का मुजाफ इलैह भी है, आगे मुजाफ भी है, अखू अखा अखी का इस्तेमाल हुआ है, वरना अखी मैंने मेरा भाई भी होता है, लेकिन अब है अखी है उसका भाई, और ये अखी हुआ है लहम के मुजाफ इलैह होने की वजह से। क्या तुम में से कोई पसंद करेगा इस बात को कि खाए अपने भाई का गोश्त? अब आगे है मैं तन, ये हाल है मुर्दा होते हुए, यानी इस हालत में कि मुर्दा हो, ये नहीं कि खाने वाला जब मुर्दा हो जाए। ये मैतन वो अखी है के लिए आया है, उसका हाल है, खाने वाले की जमीर फाइल जो हाल है उसका, उसका नहीं हाल फाइल का, कि खुद मुर्दा हो तो गोश्त खाए, अपने मुर्दा भाई का गोश्त खाए। ये जो तर्जमा किया जाता है ना, मुर्दा भाई का गोश्त खाए, असल में तो फिर होना चाहिए था अल याकुला लहमा अखी हिल मैते, अगर सिफत आती तो यूं आता, लेकिन सेंस हुई है भाई अपने का गोश्त खाए इस हालत में कि वो मुर्दा हो, बेजान हो। मात यमूत से मैतुन, मुर्दा बेजान क्या है, तो इसीलिए तर्जमा अपने भाई का जो मुर्दा हो, जो से तर्जमा किया हाल का, क्योंकि उर्दू में ये तर्जमा जरा बेढब सा बनता है, इस हालत में कि वो मुर्दा हो। फकरे तुम हो, बस तुम उसको सख्त नापसंद करोगे, करे तुम, तुमने नापसंद किया। जब इसके साथ मफूल आए, ये जो जमा मुखातिब का सीगा है, तो मीम के बाद एक वाव ऐड करते हैं, कतल तो मुंह हो, तुमने उसको मार डाला, करे तो मुंह हो, असल में तो था करे तुम हो, तुमने उसको नापसंद किया, और फिर मुराद है फा की वजह से, उसको तो तुम यकीनन नापसंद करते हो कि मुर्दा भाई का गोश्त नहीं खाओगे। ये वो मशहूर हदीस में भी वाक्य आता है, और वाक्यात भी हैं कि एक मिसाल है कि गीबत करना ऐसा है जैसे मुर्दा भाई की नाश लाश लोची जा रही हो। वत्तकुल्लाह, तुम अल्लाह की नाफरमानी से बचते रहो, इन्नल्लाह तव्वाबुर रहीम, तव्वाब पहले लफ्ज आ चुका है, ताबा यतूबो से मुबालगा का सीगा है, तव्वाब बंदे की सिफत भी है और अल्लाह की सिफत भी है, दोनों तरह कुरान में इस्तेमाल हुआ है। जब बंदे के लिए आए तो फिर इन्नल्लाह युहिब्बु तव्वाबीना, अल्लाह तव्वाब लोगों को पसंद करता है, तो फिर माना जो बकसरत तौबा करता है और अल्लाह की तरफ बार बार रुजू करता है, और अल्लाह के लिए आए तो जो बार बार तौबा कबूल करता है। दोनों माने इसके तव्वाब के हो सकते हैं। रहीम का तर्जमा पहले हो चुका है, वो बहुत बकसरत तौबा कबूल करने वाला और रहमत वाला है। सदकल्लाहुल अज़ीम। अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। या अय्युहन नासु इन्ना खलक़नाकुम मिन ज़करिन व उन्सा وجعلناكم شعوبا وقبائل لتعارفوا إن أكرمكم عند الله أتقاكم إن الله عليم خبير صدق الله العظيم। قرآن کریم کی یہ بڑی معروف اور اہم آیات میں سے ہے، معاشرتی اور طبقاتی اور یہ جو نسلی امتیازات ہیں ان کو مٹانے کے لیے فرمایا، یا ایوہ الناس، اے لوگو، یا ایوہ حرف ندا ہے، اور چونکہ منادا مفرد آیا ہے، مفرد بہی معنی کہ مضاف مضاف الیہ نہیں آئے، اس لیے اس پر پیش آیا، اگر پیش نہ بھی ہوتا الف لام تو ویسے بھی تھا، اس میں بھی پیش ہی آتا ہے ایک، اور ویسے یہ لفظ ناس سن نکرہ بہت کم میں استعمال ہوتا ہے، قرآن کریم میں تو کم از کم نہیں استعمال ہوا، عربی شعر وغیرہ میں کہیں کہیں ناس سن نکرہ کے طور پر کچھ لوگ، اور زیادہ تر اناس ان آتا ہے پھر اس پہ الف لگ جاتا ہے، وہ قرآن کریم میں بھی استعمال ہوا ہے طبقہ اور گروہ کے معنوں میں، گویا کہ قرآن کریم میں تو اس کا استعمال لفظ کا اس طرح سے ہے کہ نکرہ آنا ہو تو اناسن، اور وہی معرفہ ہو جائے تو جیسے الاناس کا پھر الف اڑا دے اناس، یعنی معرفہ کی صورت میں اناس، نکرہ کی صورت میں اناسن، قرآن کریم میں تو اس طرح استعمال ہوا ہے۔ اے لوگو انا, بے شک ہم نے, یہ انا اور نا جو ضمیر ہے نصب کی وہ مل کے یہ انا بنا ہے, یہ انا نا ہونا چاہیے تھا لیکن قرآن کریم میں دونوں طرح استعمال ہوا ہے, یعنی عربی کا استعمال دونوں طرح ہے, انا بھی کہہ لیتے ہیں انا نا بھی کہہ لیتے ہیں. خلقناکم, ہم نے تم کو پیدا کیا, خلق یخلق کو پہلے ہو چکا ہے, یہ کہ نا میں یہ خیر لکھنے کی چیز ہے, اس کا گرامر اور معنی سے نہیں تعلق, لکھنا تو چاہیے تھا خلقنا الگ اور کم الگ, عام عربی املا میں یہی ٹھیک ہوگا. یہ جس طرح قرآن کریم میں لکھا ہوا ہے گویا کہ عام عربی املا کے لحاظ سے یہ غلط ہے, اس لیے کہ اس میں شبہ ہو سکتا ہے کہ کہیں خلقنا کم تو نہیں, جمع مؤنث کا صیغہ تو نہیں, تو قرآن کریم میں پھر وہ نون پر کھڑی زبر دیتے ہیں تاکہ اس کو نون الف نا پڑھا جائے, لیکن لکھا تھرو آؤٹ قرآن کریم میں جہاں بھی ضمیر متکلم جمع, ضمیر متکلم نا رفع میں متصل آئی ہے, یعنی ماضی کا صیغہ جمع متکلم والا جو آتا ہے ضربنا کتبنا جلسنا, وہ جہاں بھی آیا اور اس کے ساتھ کوئی ضمیر ہو مفعول تو پھر وہ نون کا الف اڑا کے لکھا گیا ہے ہر جگہ. اگر اس میں ظاہر ہو خلقنا ذکرن خلقنا فلاں تو پھر وہ نہیں, پھر نون الف نا ہی لکھا جاتا ہے. خلقناکم, ہم نے تم کو پیدا کیا, من ذکرم و انثا, ایک نر سے اور ایک مادہ سے. ایک کا ترجمہ نکرہ کی وجہ سے کر رہے ہیں, ذکرن میل کو کہتے ہیں اور انسا حمزہ نون سے مادہ ہے جس سے یہ فعلا کا وزن ہے, مگر یہ وہ فعلا نہیں جو افعل التفضیل کا ہوتا ہے, اس لحاظ سے تو پھر اس کا کوئی مذکر آنا سو اور انسا یوں ہوتا نہیں, یہ لفظ ہی اس طرح سے ہے اس وزن پہ آتا ہے, یہ فعلا افعل التفضیل کا وزن نہیں ہے بلکہ عام ماخوذ لفظ ہے جو اس وزن پہ آتا ہے انسا, لیکن اس کی رفع نصب جار کوئی نہیں ہوگی کیونکہ مقصور ہے الف, رفع نصب جار تینوں صورتوں میں انسا رہے گا. اس کی جمع اناث ان آتی ہے اور ذکر ان کی جمع ذکور آتی ہے, یہ جو دونوں جمع بھی قرآن کریم میں استعمال ہوئی ہیں. ذکر ان کا ویسے مادے کے اعتبار سے جو فعل مجرد ہوتا ہے تو وہ تو ذکر یذکر ہوتا ہے, اس کے معنی تو یاد کرنا ہوتے ہیں, یہ مذکر ہونا وغیرہ مجرد میں کوئی معنی نہیں. البتہ تفعیل میں وکر یو وکر تذکیرن, حالانکہ وہ بھی یاد دلانے اور نصیحت کرنے کے معنوں میں ورب آتا ہے, لیکن اس کے معنوں میں سے ایک معنی ہے کسی چیز کو مذکر بنانا, یہ نہیں کہ آپریشن کر کے مرد بنا دیا, بلکہ اس کو زبان میں بطور مذکر استعمال کرنا. کل میں ایک کتاب میں پڑھ رہا تھا اردو اور دلی وغیرہ کے محاورے ہوتے ہیں نا, جو اس طرح زبان میں بولا جاتا ہے نا مؤنث, اس کو وہ لکھتے ہیں بولی کا مؤنث, بولی کا مؤنث یعنی بولی میں وہ مؤنث بولا جاتا ہے. وہ یہ لکھنؤ اور وہ جو ندوہ کی کتاب آئی اس میں اس طرح لکھا, اچھا لفظ ہے, یعنی یہ بولی کا مؤنث ہے, حقیقی مذکر مؤنث جو آپ نے پڑھا ہے, اور ایک سمائی ہوتا ہے سمائی کا سمائی لیجیے کہ یہ بولی کا مؤنث ہے. تو وہ ذکر یذکروں سے بولی میں مذکر کے طور پر استعمال کرنا کسی لفظ کو یہ معنی دیتا ہے, اسی لیے اس سے مذکر بولی میں میل بنایا ہوا, یعنی حقیقتاً وہ میل فی میل کی بات نہیں, یہ کہ اہل زبان اس کو مذکر بولتے ہیں, اسی سے مؤنث بنایا, وہ بھی انث یؤنث تانیثاً, مؤنث میں نے جس کو مؤنث بنایا مادہ بنایا گیا, یعنی یہ نہیں کہ اس کی ویسے سیکس بدلی ہے, بولی میں اس کو بطور مؤنث بولتے ہیں. تو اس لیے یہ لفظ گرامر میں ذکر اور انسا نہیں استعمال ہوتا, کیونکہ ذکر اور انسا استعمال ہوگا حقیقی مذکر مؤنث میل فی میل کے لیے, تو گرامر کے میں جس سے بحث کی جاتی ہے وہ حقیقی تو نہیں ہوتا, وہ تو بولی کا ہوتا ہے کہ حقیقی ہو تو یا ویسے بولتے ہو. انگریزی میں اسی لیے ہے کہ جینڈر کو میل فی میل جینڈر نہیں کہتے بلکہ میسکولین فیمینین, جس کو میل بنا لیا گیا جس کو فی میل بنا لیا گیا استعمال میں, وہاں بھی لفظ اور چلتا ہے. تو ذکر و انسا, ایک نر سے اور ایک مادہ سے, انسا یہاں نکرہ ہی ہے, ال ہوتا تو ال انسا بنتا, नकरा में तनवीन आना जरूरी नहीं होता। अब ये इसमें मकसूर है, नकरा आया ठीक है, एक एक मेल एक मुन्नस एक फीमेल इसका तर्जमा करेंगे। अलिफ लाम आएगा, देखिए अलिफ मकसूर बनता है दो जबरों से खत्म हो रहा हो, जैसे हुदन है, अल लगेगा अल हुदा हो जाएगा, या मुजाफ हो तो हुदा हो जाएगा। एक इस तरह का लफ्ज है, ये असल लफ्ज उनसन नहीं है, अगर उनसन होता तो फिर यहां उनसन नहीं आता, कोई वजह तो नहीं है ना जबरों के दो के उड़ने की, अल तो लगा नहीं, अल होता तो हम ये शुबा कर सकते थे कि शायद ये असल उनसन था हुदन की तरह और अल लगने से अल उनसा हो गया, नहीं ये नकरा है और इसी तरह है, ये उनसा इसका वजन ही फौला आता है। तो एक नर से और एक मादा से तुमको पैदा किया, ये एक नर और एक मादा से पैदा करना, हर शख्स का मां बाप भी मुराद हो सकता है, और उससे मुराद यह कि सबका पैदाइश का तरीका एक ही है तमाम इंसानों का, कोई किसी खास फैक्ट्री में नहीं बनता कि भाई इन लोगों का तरीका और हो, ये कहीं सिर से फूट निकलते हो वो पांव से निकल आते हो, जैसे वो हिंदुओं में जातों की तमीजों में आता है ना कि उन्होंने चार जातें बनाई हैं, चाहे वो मुहावरे में हो लेकिन वो कहते हैं कि जो ब्राह्मण है वो पता नहीं शिव महाराज या ब्रह्मा के मुंह से पैदा हुए, और जो वेश है वो छाती से और रानों से पैदा हुए वेश और क्षत्रिय, और फिर जो शूद्र सबसे घटिया कौम है वो उसके पांव से पैदा हुए। तो इस्लाम ने पहली बात तो ये किया कि सबका तरीका वही मर्द औरत से पैदा होने का है, बल्कि यह हवानात में भी है, और अगर इस जकरन व उनसा से मुराद आदम और हव्वा लिए जाए गुंजाइश ये भी निकल आती है कि एक से मुराद वो हो, एक ही मेल और एक ही फीमेल से सब पैदा हुए हैं। वो हदीस इसकी ताईद करती है कुल्लुकुम मिन आदम व आदम मिन तुराब, कि तुम सब आदम की औलाद हो और आदम मिट्टी से बने थे या पैदा हुए थे। तो इसलिए सारे इंसानों की असल एक है, वो जो ये हम नस्ली तफाखुर और ये लिए फिरते हैं इस पे रंदा फेर देती है ये कुरान की आयत, और ये दुनिया में रहा है, अरबों में उस जमाने में भी शदीद तर एहसास था नस्ली बरतरी का, अब भी है बाज में, नाजियों ने कहा कि जर्मन एरियन कौम सबसे आला है, ये दुनिया में चीज रही है अब भी है। वजअलनाकुम और हमने तुमको बना दिया, यहां भी जाला या जालो बनाना है, इसलिए इसके दो मफूल आए हैं, एक कुम और एक आगे शुबन, जाला या जालो के दो मफूल, जब उसका माना मुकरर करना बनाना हो पैदा करना ना हो, और तुमको बना दिया शुबम व कबाइला, शुब शाबुन की जमा है, शाबुन शीन ऐन बे मादा से लफ्ज है, वैसे मस्दर भी होता है शाबा या शाबु शाबन, लेकिन मस्दर का यह मायना नहीं है। और अजीब बात है कि इस फेले मुजर्रद के मायने भी अजीब जिद के हैं, शाब या शाबु मैंने इकट्ठा कर देना, और इसी का मायना है बखेर देना, यानी जिद के दो मायने हैं, लुगत अज़दाद में से है, अरबी में कई लफ्ज ऐसे हैं कि जिनके एक ही लफ्ज का मायना ठीक उल्टा होता है, एक में अगर काला है तो दूसरे मायने उसके सफेद के भी हो जाए, इसको लुगत अज़दाद कहते हैं, इस पर अलग किताबें लिखी गई हैं कि कौन से लफ्ज हैं जो एक ही लफ्ज है और मायने उल्टे देता। साज़ार है ये एक महल एक इलाके की बोली में ये नहीं हो सकता, ये होगा कि अरब के किसी कबीले में वो लफ्ज उन मानों में होगा, दूसरे कबीले और इलाके में दूसरे मानों में होगा, तो जब जामे और कंप्रिहेंसिव डिक्शनरी लिखी गई अरबी की, तो साजा रहा अगर पंजाबी की डिक्शनरी लिखी जाए तो फिर लाहौर की पंजाबी और झांग की पंजाबी और पिंडी की पंजाबी और मुमकिन है कि लफ्जों के मानों में ही फर्क हो जाए, इस वजह से फिर वो लुगत अज़दाद मालूम हुई। ये तो हो नहीं सकता कि एक शहर या एक इलाके में वही लफ्ज उन मानों में भी और वही लफ्ज उन मानों में भी हो, फर्क होगा। और भी बात से लकब है कि एक इलाके में इज्जत का दूसरे इलाके में नफरत और हकारत का होता है, तो ये लुगत अज़दाद के एतबार से अरबी में हैं ऐसे लफ्ज, और चूंकि जुबानदानी के एतबार से बड़े अहम हैं कि इनको जानना चाहिए, वो ना हो कि किसी मौके पर गलत इस्तेमाल कर दें, इसलिए अहले लुगत ने किताबें ही इस पर लिखी, किताब अज़दाद, कि तमाम उन लफ्ज़ों को उसमें जमा किया जाए। वैसे आम डिक्शनरी में आप देखें तो आपको एक माना लिखा हुआ मिलेगा, और फिर जब आगे उसको उल्टा लिखा हुआ मिलेगा तो वो सब लफ्ज जिद साथ लिख देंगे या अज़दाद लिख देंगे कि ये उन लफ्ज़ों में से जो एक दूसरे के उलट माना रखते हैं। तो शाब या शाबों के मैंने इकट्ठा करना भी होता है बखेर देना भी होता है। शाबुल जो लफ्ज इससे है शीन की जबर के साथ, اس کا بنیادی معنی ہے ایک بہت بڑے قبائل کا مجموعہ. عربی میں چونکہ نسلی چیز بہت تھی اور نسب نامے بڑے اہم سمجھے جاتے تھے, تو وہاں خاندان سے شروع کر کے شعب تک کئی لفظ ہیں ڈکشنریوں میں ملتے ہیں کہ جی پہلے تو ہے اسرا, میاں بیوی ملے بچے ہوئے یہ اسرا کہلاتا ہے, کنبہ فیملی, اسرا سے آگے چلے پھر فخذن اور پھر قبیلتن اور فرعن اور کئی لفظ چلتے ہیں. فخذ پھر بہت سے وہ فیملیز ملے تو وہ ایک کہلاتا ہے. ہمارے ہاں پنجابی میں جیسے ایک تو گھر ہے, پھر آگے پنجابی میں مثلا کہتے ہیں موئی, ایک پردادا کی اولاد ایک موئی ہے. گاؤں میں تین چار موئیاں ہوتی ہیں عموماً, جو اوپر سے ان کا جد اعلیٰ ایک ہوتا ہے, تو وہ پھر موئی کے لیے لفظ, بلکہ اس سے بھی بڑا قبیلے کا لفظ آتا ہے. تو اس طرح سے مختلف سٹیجز ہیں, قبیلہ پھر قبیلے مل کے شعب بنتا ہے. آج کل یہ شعب پیپلز کے معنوں میں استعمال ہوتا ہے. یہ جو سوشلسٹ ملکوں نے ایک لفظ ایجاد کیا پیپلز, یعنی عوامی, پیپلز چائنا, الشعب السین الشعبیہ, یہ اس کا, کیونکہ ملک کا نام مونس ہوتا ہے نا, تو جب ہم کہیں گے پیپلز چائنا تو پھر عربی بنے گی السین الشعبیہ, وہ چین جو پیپلز کا ہے, عوام کا ہے. اس طرح سے شعب مختلف قوموں کو کہتے ہیں اور اس کی جمع ہے شعوب. قومیت کے معنوں میں بھی بعض دفعہ آ جاتا ہے, پاکستانی ایک شعب ہے اور مصری ایک شعب ہے, بعض دفعہ آج کل یوں بھی بول لیا جاتا ہے. تو شعب کے معنی قبیلوں کا مجموعہ, اور آج کل جسے قوم کا لفظ ہے لیکن قوم کے لیے ٹیکنیکلی جنس استعمال کرتے, اس میں عوامیت کا مفہوم زیادہ ہے, یعنی پبلک جو ساری ہے وہ شعب کہلاتی ہے. شعب کا لفظ, شین کی زیر سے بولے, آپ نے شعب ابی طالب پڑھا ہوگا, تو پھر وہ پہاڑوں کے درمیان جو راستہ ہوتا ہے چوڑا ہو یا تنگ ہو اس کو بھی شعب کہتے ہیں. وادی اور چیز ہے, ہمارے ہاں پہاڑوں کے درمیان خالی جگہ کو وادی بھی کہا جاتا ہے, وہاں اس طرح کی وادیاں نہیں ہوتی جیسے سوات وغیرہ میں ہیں. وہاں وادی تو اس کو کہتے ہیں جو دریا بارش کے پانی نے ریور بیڈ بنا رکھے ہوتے ہیں, بہتا رہتا ہے صدیوں سے پانی, اس کے اپنے راستے ہوتے ہیں, وہ جو ریور بیڈ کی طرح لگتا ہے وہ وادی کہلاتا ہے اصل میں, جدھر سے پانی کا بہاؤ اور مسیل, اسی لیے اسے کہتے ہیں وادی کو, مسیل الماء, پانی کے بہنے کی جگہ, اس کو بعض دفعہ شعب بھی کہتے ہیں. اور بھی شعبہ ہمارے ہاں لفظ ہے عام. اب جو شعب ہے اس کی جمع شعاب ہے, یہ قرآن کریم میں نہیں استعمال ہوا. پہاڑ کے درمیانی حصے کے لیے جو شعب کا لفظ آتا ہے وہ نہ اس طرح سے آیا ہے. شعاب شعبہ کی جمع قسم ڈپارٹمنٹ, یہ بھی لفظ اسی سے نکلا ہے, اس کی جمع شعب آتی ہے, برانچز شاخیں, وہ قرآن میں استعمال ہوا ہے. زی سلاس شعب, تو شین عین بے سے ورب تو کسی طرح کا بھی قرآن کریم میں استعمال نہیں ہوا, بس کچھ لفظ شعب شعوب یہ استعمال ہوئے ہیں. تو یہاں شعوب سے مراد ہے, آگے پھر لفظ آیا قبائل. یاد رکھیے کہ قبیلہ کی جمع ہے قبائل, اور بہت سے قبیلے مل کر شعب بنتے ہیں, گویا کہ جیسے کہیں پاکستانی اور اس کے اندر آ جائے سندھی بلوچی پنجابی وغیرہ, یوں بھی شعب ہو سکتا ہے. اور یا یہ کہ پنجابی بولنے والے اگر ایک شعب مانے جائیں تو پھر اس کے اندر مختلف نسلوں کے بنا پر پھر قبائل ہو سکتے ہیں. بہرحال یہ کمپوننٹ پارٹ ہے قبیلہ شعب کا, شعب بڑا ہوتا ہے, قبیلہ اس سے چھوٹا ہوتا ہے, ہوتا وہ بھی مجموعہ ہے خاندانوں کا اور فخذ کا اور افغاز کا وغیرہ. تو اس لحاظ سے تمہیں شعوب بنایا اور قبائل, انہوں نے ترجمہ کیا تمہاری ذاتیں بنائیں اور قبیلے. ذات کا لفظ ادھر بر صغیر میں زیادہ وسیع ہے, بلوچ, اور پھر بلوچوں میں کئی قبیلے ہو جائیں, اس طرح سے جیسے سید کہیں یا کوئی بھٹی کہیں. تو ذات کا لفظ اصل, یاد رکھے ذات کا لفظ ہندی کا لفظ ہے, اصل میں جات تھا لفظ, یعنی وہ عربی ذات نہیں ہے جو زو زا زی میں آپ نے پڑھا ہے. ذات کا لفظ پڑھا ہے نا آپ نے, مضاف ہوتا ہے تو ذات و ذاتا ذات, یہ وہ لفظ نہیں ہے, یہ لفظ ہندی ہے. और हिंदी में तो जाल होती नहीं, जीम होती है, वो असल लफ्ज है जात, जातिया ये कहते हैं। तो जात के एतबार से वो बंगाली वगैरह और ये जाल नहीं बोल सकते, वो फिर यही बोलते थे, जाकिर हुसैन को कहते थे जाकिर हुसैन। और मैंने शायद पहले कहीं बयान किया कि दिल्ली में देखा ख्वाजा निजामुद्दीन रहमतुल्लाह अलैह के, वो बस्ती में गली जो जाती है मेन रोड से, तो उस पर देखा लिखा हुआ था, पता नहीं ऊपर तो हिंदी में था, वो तो हम पढ़ नहीं सकते थे, नीचे अंग्रेजी में लाइन थी निजामुद्दीन पब्लिक लाइब्रेरी, वहाँ कहीं करीब थी जहाँ ये तबलीगी जमात वालों का हेडक्वार्टर भी है उसी सड़क पर। तो अंग्रेजी भी ठीक लिखी थी हम पढ़ ली, नीचे अरबी में उर्दू में लिखा था निजामुद्दीन, नून जीम अलिफ जा मीम पेशवा मू और दीन, निजामुद्दीन पब्लिक लाइब्रेरी, यानी उस आदमी से पढ़ा नहीं गया कि निज़ाम को जो कि हिंदी में जाल है नहीं, अब उर्दू में वो क्या लाए, तो उसने वो जोए से लिखना और वो अरबी समझा। तो ये जो ज़ात है लफ्ज़ ज़ाते, ये वो हिंदी का ज़ाते है, जाते से ज़ाते बनाई, ज़ातों में कई कबीले आ जाते हैं, बहुत बड़ी ज़ात हो सकती है फैली हुई वसी, इसलिए इन्होंने ये अच्छा तर्जमा किया है, तुम्हारी ज़ातें बनाई और तुम्हारे कबीले बनाए, फिर ज़ात के अंदर कई कबीले हो जाते हैं, जाट हैं जो है वो राजपूत हैं, उसके अंदर कितने होते हैं मुख्तलिफ शाखें, तो तुम्हारे कबीले भी, तुमको बनाया कबीले और शुऊब, यानी तुमको बनाया जातें और कबीले, कबायल काफ बे लाम से है, कबला यकबालो कबीला यकबालो मुजर्रद फेल आपने पढ़ा है, बुनियादी मैंने तो कबूल करना होता है, फिर इससे बहुत से वर्ब कुरान करीम में अरबी में बहुत ज्यादा, ये उन मादों में से है जो तकरीबन हर बाब में इस्तेमाल होते हैं, खुसूसन मजीद फी में, कब्बला तकब्बला इस्तकबला काबला तकाबला, इन काबला शायद ना हो वरना बाकी तकरीबन तमाम अबवाब में ये कसीरुल इस्तेमाल मादा है और खुद कुरान करीम में बहुत इस्तेमाल हुआ है। उनमें से कबीला फ़ईला तो उनके वजन पर है और इसका मायना होता है बहुत से खानदानों का एक बड़ा ग्रुप, तो तुमको कबायल बनाया शुऊब बनाया। अरबों में बाज बड़े कबीले हैं, मसलन कुजाह, ये कबीला नहीं बल्कि शाब है, उसके अंदर खुद इतने बड़े कबीले शामिल हैं कि बेशुमार किस्म के, जैसे हमारे यहाँ पंजाबी में सियाल कहले, और सियालों में खुदा जाने बीसियों इस तरह से फिर कबायल शामिल हैं, राजपूत में शामिल हैं। तो इन मानों में कबीला ग्रुप होता है और वो कंपोनेंट पार्ट होता है शाब का, तूने तुम्हें छोटे बड़े कबीले और ग्रुप बनाया, कौमें बनाया, आजकल के मानों में शोब का माना कौम भी हो सकता है उर्दू में, ले तआरफ ताकि बाहम में एक दूसरे को पहचानो, बाहम का माना तआरफ में मौजूद है क्योंकि ये बाब तफाउल है, तआरफ या तआरफ का माना ही होता है बाहम एक दूसरे को पहचानना, इसीलिए इसका फाइल एक नहीं आता, यूं नहीं कहेंगे तआरफ ज़ैदुन बल्कि कम अज कम दो होंगे, तआरफ ज़ैदुन व बकरुन, तआरफ रजुल नहीं कहेंगे, कहेंगे तआरफ रजुलान या तआरफ रिजाल, क्योंकि इसका फाइल कम अज कम दो होते हैं, बाब तफाउल की खासियत है, तो इसलिए ले तआरफु ताकि तुम बाहम पहचानो यानी एक दूसरे को, यह मेहनत खुद तफाउल में है। और दूसरी ये बात नोट करें, यहां और क्या चेंज हुई है कि असल में था ले तताआरफ़ु, क्योंकि तआरफ़ा या तआरफ़ु मुखातब में आएगा तो दो ते आएंगे, तो ले तताआरफ़ु था, ले जो तताआरफ़ूना का नून था वो तो ले की वजह से गिरा और जो ते है वो खुद गिरा दिया, ये जायज है, जरूरी नहीं कि आप लता तआरफ़ु को जरूर तआरफ़ु ही पढ़े, क्योंकि तआरफ़ु तो माजी का सीगा बज़ाहिर बनता है ना, तआरफ़ा तआरफ़ा तआरफ़ु, तो ते उड़ाने से तो माजी की तरफ बन गया, तो इसमें नोट करें कि ये मुजारे का सीगा है, एक ते गिरी है और लाम की वजह से मनसूब हो गया, नून गिरा है, ताकि तुम बाहम एक दूसरे में पहचानो, इन्होंने तर्जमा किया ताकि आपस की पहचानो, वही बाहम का तर्जमा आपस की, ये पहचान का तरीका है, इसमें कोई फख्र की बात नहीं है कि ये जैसे एक का नाम है दूसरे का नाम है, शक्लें अल्लाह मियां ने अलग बताई हैं बनाई हैं, पहचान होती है इससे, इसमें किसी को कोई फख्र या डींग का कोई पहलू नहीं मिलना चाहिए, तारुफ को कह के ये बताया है कि इसमें कोई फख्र और गुरूर की बात नहीं है, जो एथनिक ग्रुप्स होते हैं नस्ली मफाखिर होते हैं उसकी तरदीद की है, असल एक ही है اور یہ مختلف گروپوں کا بھی ایک سوشل فائدہ ہے، ایک معاشرتی فائدہ ہے، پہچان رہتی ہے کہ یہ فلاں ہے یہ فلاں ہے، دور سے بھی آدمی پہچان جاتا ہے بعض دفعہ. اب تو مثلا بعض قومیں ہی ایسی ہیں، اگر حج پہ جائیں تو بعض کو دیکھتے ہی پتہ چلتا ہے یہ ترک ہوگا، یہ ایرانی ہوگا، یہ سوڈانی ہوگا. افریقہ کے حبشی تو خیر دور سے ہی پہچانے جاتے ہیں، پاکستان ہندوستان کے آدمی فوراً معلوم ہو جاتا ہے کہ یہ یا پاکستان کا ہے یا ہندوستان کا ہے، شکل و صورت ڈھانچہ. حالانکہ سب نے ایک لباس احرام باندھ رکھا ہوتا ہے، لیکن پھر بھی وہ جو قومی فیچرز ہوتے ہیں شعب کے اور قبائل کے وہ ظاہر کرتے ہیں. تو یہ ماز چیز ہے پہچان کی. بہرحال اس کی تشریح میں تو اور بہت کچھ کہا جا سکتا ہے. آگے فرمایا ان اکرمکم عند اللہ اتقاکم، انما نے بے شک اکرمکم، اکرم افعل التفضیل ہے، کارما یکرم بزرگ ہونا، جس سے کریم صفت آئے گی، اور اس سے افعل التفضیل اکرم بہت زیادہ عزت والا، سب سے زیادہ عزت والا یا بہت زیادہ عزت والا، کمپیریٹو یا سپرلیٹو ڈگری دونوں ہی ہو سکتا ہے. یہاں آگے مضاف الیہ ہو کے آیا ہے کم، اور آپ کو پتا ہے کہ جب سپرلیٹو ڈگری ہوتی ہے تو پھر من نہیں لگتا، پھر مضاف کر دیتے ہیں اسے، کہتے ہیں افضل الناس خیر البشر، اس طرح سے آتا ہے. تو اکرمکم، تم سب سے زیادہ عزت والا، تم سب سے بڑھ کر عزت والا، عند اللہ ہے اللہ کے ہاں. یہ ایک ہے تو ظرف اور یہ اس کے متعلق خبر ہے، اصل ہے ان اکرمکم اتقاکم، لیکن عند اللہ اس کے متعلق آیا مزید وضاحت کے لیے، اللہ کے ہاں اللہ کے پاس. مطلب یہ عزت تو کسی وزیر کے پاس، حکومت کے دربار میں، اور کئی چیزیں عزت کی ہو سکتی ہیں. تو لہذا یہاں اکرم کی مزید قید لگائی ہے کہ ہمارے عزت سے مراد ہے اللہ کے ہاں زیادہ عزت والا کون ہے. اب یہاں تم میں سے، اکرمکم کا ترجمہ تو تھا تم میں سے سب سے زیادہ جو عزت والا ہے، اب یہاں میں سے کریں گے ترجمہ، تم میں سے سب سے زیادہ عزت والا اللہ کے ہاں اتقاکم، یہ خبر ہے. دیکھیے دونوں افعل و تفضیل مضاف ہو کے آئے ہیں، اکرمکم اتقاکم، اتقاکم اکرمکم، جس کو مبتدا بنا لیں جس کو خبر بنا لیں بات تو ایک ہی ہے. تمہارے میں سے جو اتقا ہے وہی تمہارے میں سے اکرم ہے، تم میں سے جو اکرم ہے وہی اتقا ہے، وہ اتقا ہے. اتقا واو قاف یہ مادہ سے ہی ہے، اس میں واو غائب ہو گئی ہے. بعض اسی لیے کہتے ہیں کہ واو واو قاف یہ مادہ، بعض دفعہ چونکہ اس کی واو تے میں بدلتی ہے اس لیے بعض کہتے ہیں کہ ورب بھی تقا یا تقی یا تقا بھی ہوتا ہے، وہ تو ہے نا وقا یقی، تو تقا یتقی بن سکتا ہے اگر تے کی جگہ واو لگا دے، اور یہ آپ کو ڈکشنری میں مل جائے گا، تے قاف یہ میں بھی مل جائے گا، یا پھر زیادہ زیادہ لکھ دیں گے کہ دیکھیے واو قاف یہ، اتنا اس کی واو تے میں بدلتی ہے کہ وہ کہتے تے قاف یو بھی ایک مادہ ہے، یہ بھی ایک مادہ ہے، اور بلکہ وہ کہتے تقوا اسی سے بنا ہے. اور اگر تے قاف یہ مادہ ہو تو پھر ٹھیک ہے، پھر افعل اتقائی بنے گا نا، اتقائیو اتقا. تو چاہے تے قاف یہ ہے یا واو قاف یہ کو تے قاف یہ بنا لیا گیا ہے، بہرحال یہاں تے واو کی جگہ ہے، چاہے مادے کے اعتبار سے سمجھے چاہے چینج کے اعتبار سے سمجھے. تو اتقا میں نے سب سے زیادہ بچنے والا مانا تو ہوگا یہ، تم میں سے سب سے زیادہ بچنے والا، اور بچنے والا سے مراد ہے گناہ سے بچنے والا، رب کی نافرمانی سے بچنے والا، برے باتوں سے بچنے والا، کیونکہ دنیا میں ہر انسان بعض چیزوں سے بچنے کا اس کا تصور تو ہوتا ہی ہے، اس کی اپنی ویلیوز ہوتی ہے کہ اس سے بچنا ہے اس سے نہیں بچنا. تو یہاں جو ہوگا وہ اللہ کے احکام کے معاملے میں ہے، اللہ کا، اسی لیے انہوں نے ترجمہ کیا اتقاکم، جس میں ہے سب سے بڑا ادب، جس کو ہے ادب بڑا، کیونکہ ادب کا معنی اللہ کا ادب، اس کے احکام کا ادب، وہ مراد ہے، عزت کرتا ہے. تو ادب کرنا بظاہر عزت کے خلاف ہے، جو ادب کرے تو یہ کوئی عزت کی بات تو نہیں ہے، عزت تو اس کی ہے جس کا ادب کیا جائے. تو یہ دونوں لفظ اس لحاظ سے بڑا عجیب انہوں نے ترجمے میں عزت کیا کہ سب سے زیادہ عزت اللہ کے ہاں اس کی ہے جس کو ہے ادب بڑا، یعنی اللہ کا، اللہ کے ہاں جتنا صاحب ادب ہے اتنا صاحب عزت ہے اللہ کے ہاں دوسرے بندوں کی نسبت، دوسرے بندوں کے مقابلے پر یہ مراد ہے۔ آیت بہت اہم ہے اور عند اللہ نے بات کلیئر کر دی ہے۔ محض اتنی بات ہوتی تو پھر کہتے جی اتقا سے مراد ہے بھوک سے بچنے والا، بیماری سے بچنے والا، غریبی سے بچنے والا، عوام سے بچنے والا، اوپر ہی اوپر رہنے والا، اسلام آباد سے نیچے ہی نہ اترے، کئی طرح کے ہو سکتے تھے۔ وہ عند اللہ نے اس کو ایڈجسٹ کر دیا ہے کہ بات ہم اللہ کے ہاں عزت کی کر رہے ہیں، دنیاوی عزتوں کی نہیں ہے۔ اور پھر اتقاکم میں یہ انڈرسٹوڈ ہے کہ اللہ کا ادب، اللہ کے معاملے میں برائیوں اور بری باتوں سے بچنے والا، اس کی زیادہ عزت ہے۔ یہی بات نبی کریم صلی اللہ علیہ وسلم کے اس خطبے میں کلیئر ہے ہجرت الوداع میں کہ عربی اجمی اور کالے گورے والی تمیز ہی ختم، نہ نسلی نہ رنگت نہ کچھ، بس اللہ کے ہاں عزت اسی کی ہے جس میں تقوی زیادہ ہے۔ تقوی ایک ہڈن ویلیو ہے، اس کا ظاہراً تو پتہ نہیں چلتا، ہو سکتا ہے کہ داڑھی بھی رکھی ہو، لباس بھی ایسا ہو، لیکن تقوی نہ ہو، کچھ کہا نہیں جا سکتا۔ یہ تو وہ ویلیو ہے جو اللہ کو معلوم ہے، لہذا پھر اس ویلیو کی بنا پر دوسروں میں مت تلاش کرو کہ اس میں تقوی ہے یا نہیں، اپنے آپ کا تو جائزہ لے سکتے ہو نا، اپنی ہڈن ویلیو سے تو آگاہ ہو نا۔ یہ اس کی بنا پر یہ جو فلاں قاضی صاحب نہیں ہے اور ڈاکٹر صاحب نہیں ہے اور مولانا نہیں ہے اور مسٹر نہیں ہے، دوسروں کے تقوے کو ناپتے پھرتے ہیں، اپنے کو نہیں دیکھتے، حالانکہ دوسروں کے تقوے کو تم جانچ ہی نہیں سکتے، یہ تو ایک اندرونی خفیہ معاملہ ہے اللہ اور بندے کے درمیان، ہاں اپنا جائزہ لے سکتے ہو۔ تو اس لیے بات تو کہی گئی ہے کہ اللہ کے ہاں عزت پانی ہے تو متقی بنو، دوسری عزتیں فضول ہے۔ ان اللہ علیم خبیر، بے شک اللہ سب کچھ جاننے والا، سب کچھ، ہر چیز کا علم رکھنے والا، ہر چیز کی خبر رکھنے والا ہے۔ علم اور خبر کا لفظ کر لے، علیم سب چیزوں کا علم رکھنے والا ہے، سب چیزوں کی خبر رکھنے والا ہے۔ خبر اور علم دونوں اردو میں استعمال ہوتے ہیں، اسی لیے اللہ سب کچھ جانتا ہے، خبردار ہے۔ فعل سے ترجمہ جانتا ہے، فعل سے کر لیا جو علیم کا، بہرحال مفہوم تو وہی ہے۔ قالت الاعراب آمنا، اعراب نے کہا کہ ہم ایمان لائے ہیں۔ اس میں ایک تو لفظ ہے اعراب قابل غور، اعراب کا مادہ تو وہی اینڈ رے بے ہے، اور عربا یا عربو، شاید عربا یا عربو بھی استعمال ہوتا ہے، اس کے جو کچھ بھی معنی ہے اس کے معنی شاید فصیح اللسان ہونا بھی ہوتا ہے، اچھی صاحب زبان اور ماہر زبان ہونا، ایک معنوں میں سے یہ بھی ہے کہ عربا فی کلامی یا کچھ اس نے بڑی فصیح بات کی، اور معنی بھی بڑے ہیں۔ عربن ہم عمر کو بھی کہتے ہیں، خصوصاً عورتیں جو ہوں، ایک مرد اور عورت ایک ایج کی ہوں تو اس کے لیے لفظ قرآن میں عربن آیا ہے جمع۔ بہرحال عرب یو عرب و عرب بنانا، خود عرب کا لفظ اسی سے ہے۔ ان میں سے لفظوں میں سے اس مادہ سے ایک لفظ ہے اعرابیون، واحد اعرابیون، اور یہ ہے واحد، اور اسی اعراب سے بنایا گیا ہے۔ اصل میں اعرابیون واحد بھی ہے اور اس سے نسبت رکھنے والا بھی ہے، مطلب یہ کہ جیسے آپ کہیں مکہ سے مکیون، جس کی نسبت مکہ سے ہے، مدنیون، اس طرح اعرابیون جس کی نسبت اعراب سے ہے، اعراب کا ایک فرد۔ اب اعراب جمع ہے اور اس کے معنی ہوتے ہیں عرب کے صحراؤں میں رہنے والے بدوی لوگ، ان کو اعراب کہا گیا ہے، بدو بھی انہیں کہتے ہیں، بدو خانہ بدوشی کے اعتبار سے ہے، اور اعراب کا لفظ زیادہ بولا جاتا ہے، یعنی عرب کے ڈیزرٹ جو میں رہنے والے ہیں ان پر یہ لفظ بولا جاتا ہے، خانہ بدوش عربوں پر۔ شہروں پر، شہریوں پر عموماً اس کا اطلاق نہیں ہوتا، حالانکہ عرب تو وہ بھی ہوتے ہیں،